साधनाको आठौँ दिन पुरा भयो। गम्भीर रूपले काम गर्नलाई एकै दिन मात्र बाँकी छ। यसैले बडो गम्भीर रूपले र ठिक तरिकाले काम गरौँ। धर्म राम्ररी बुझ्यौँ भने मात्रै धर्म धारण गर्न सक्नेछौँ। धर्मलाई सम्प्रदाय मान्यौँ अनि हिन्दू धर्म, बौद्ध धर्म, जैन धर्म, इसाई धर्म वा मुस्लिम धर्म मान्न लाग्यौँ भने धर्म भनेको के हो पटक्कै बुझेनौँ। धर्म सार्वजनिक हुन्छ किनकि यो प्रकृतिको कानुन हो, नियम हो, विश्वको विधान हो। प्रकृतिको नियमले कसैलाई पक्षपात गर्दैन। जसले कानुन भङ्ग गर्छ उसलाई प्रकृतिले नछोडिकन सजाय दिन्छ र जसले प्रकृतिको कानुनअनुसार काम गर्छ उसलाई पुरस्कार दिन्छ। कुनै राम्रो राज्यमा त्यस राज्यको नियम सबैलाई लागू हुन्छ। त्यस्तो राम्रो राज्यको कुनै न्यायाधीशले अदालतमा न्याय गर्छ भने पक्षपात गर्दैन। गल्ती गर्ने व्यक्ति को हो त्यो हेर्दैन, यो जातको या त्यो जातको भन्ने कुरा हेर्दैन। गल्ती गर्नेले सजाय अवश्य पाउँछ। अलिकति पनि पक्षपात नहुने हुँदा त्यो राम्रो राज्य हो, राम्रो शासन हो, राम्रो न्याय हो। त्यस्तै धर्मले पनि मानिसलाई कुनै जात, वर्ण, सम्प्रदाय, रूप, रङ्ग अनुसार छुट्याउँदैन। आफ्ना मनमा विकार जगायो कि प्रकृतिले तुरुन्त सजाय दिन्छ, त्यसैले व्याकुल हुन्छ, बेचैन हुन्छ। आफ्नो मनमा सद्भावना, मैत्री, करुणा जगाउने बित्तिकै प्रकृतिले तुरुन्त पुरस्कार दिन्छ। यस्तो व्यक्ति जुनसुकै जातको वर्णको भए पनि भित्रभित्रै ठूलो सुख शान्तिको अनुभव गर्नेछ। ऊ यी सम्प्रदायहरूको झमेलामा पर्दैन। प्रकृतिको कानुन सबैमा समान किसिमले लागू हुन्छ भन्ने बुझेको हुन्छ। म आफूले आफैलाई यो सम्प्रदायको मानौँ, यस प्रकारको बाहिरी कर्मकाण्ड गरौँ, अथवा उस प्रकारको यस्तो प्रकारको लुगा लाउँ, अथवा उस्तो प्रकारको यस्तो प्रकारको दार्शनिक मान्यता मानौँ, या उस्तो प्रकारको, प्रकृतिले त मलाई अलिकति पनि पक्षपात गर्दैन। मैले आफ्नो मनमा विकार जगाएँ भने प्रकृतिले अवश्य सजाय दिन्छ। त्यसैले मुख्य कुरा यही हो कि मैले यदि प्रकृतिको सजायबाट जोगिनु छ भने मनमा विकार जगाउनु हुँदैन। मनमा विकार जागेन भने फेरि कुनै जातपात या कुनै सम्प्रदायको मान्यतालाई मान्ने वा नमान्ने या कुनै कर्मकाण्ड गर्ने वा नगर्ने भएर केही फरक पर्दैन। त्यसैले मुख्य कुरा यो हो कि मैले प्रकृतिको कानुनलाई मानिरहेको छु कि छैन। यो कुरा जसले जति छिटो बुझ्दछ त्यसले धर्मलाई महत्त्व दिन थाल्दछ। उसका लागि सम्प्रदाय, कर्मकाण्ड, वेशभूषा इत्यादिको कुनै माने रहँदैन। उसका लागि यी किसिम किसिमका दार्शनिक मान्यताहरूको पनि केही मतलब हुँदैन। भगवान्को जीवनकालमा एउटा घटना घट्यो। एकजनाले भगवान्का कुरा सुनेर बुझ्यो कि प्रकृतिले पक्षपात गर्दैन, जुन जातको भए पनि गल्ती गरेपछि उसलाई त्यसको सजाय त दिन्छ नै। ऊ ब्राह्मण जातको थियो। एकपटक सुनचाँदीको सामान किन्ने निउले पसलमा गएर चोरे जस्तो गरी उसले सुनको एउटा गहना टिपेर आफ्नो खल्तीमा हाल्यो। उसलाई पसल मालिकले पक्रेर पुलिस कहाँ बुझायो अनि अदालतमा मुद्दा गएर अदालतले उसलाई सजाय दियो। सजाय पाएपछि भन्यो, कुरा ठिकै हो, म ब्राह्मण भएकोले न्यायले मेरो पक्ष लिन्छ कि लिँदैन भन्ने कुरा यसबाट मैले हेर्नु थियो। चोरी गर्छु भने सजाय अवश्य पाउनेछु। कति सोझो कुरा छ। यस प्रकार प्रकृतिको नियम उल्लङ्घन गरेँ भने सजाय अवश्य पाउँछु। राज्यको कानुन तोड्नेलाई त कसैले छोड्दैन, कुनै पक्षपात हुँदैन। हिन्दू, जैन, बौद्ध हो कि के हो भनेर छोड्दैनन्। कानुन तोड्नेले अवश्य सजाय पाउँछ। साधकले आफ्नो अनुभवबाट यस्तो थाहा पाउन थालेपछि चोरी गरेर जाँचिरहनु पनि पर्दैन। आफूभित्र नै देख्नेछ कि मैले कानुन तोडेँ, त्यसैले सजाय पाउँदैछु। रिस उठे पनि, द्वेष जागे पनि, दुर्भावना जागे पनि आफूभित्र हेर्न सिक्छ र व्याकुल भए भन्ने थाहा पाउँछ। हामीले गरिरहेको काम यही स्वदर्शनका लागि, आत्मदर्शनका लागि हो। आत्मदर्शनको मतलब कुनै काल्पनिक आत्माको दर्शन गर्नु भनेको होइन। आत्मदर्शन भनेको आफ्नो बारेमा भएको सत्यको दर्शन गर्नु हो। आफूभित्र विकार जगाएँ भने प्रकृतिले मलाई तुरुन्त सजाय दिनेछ र म बडो व्याकुल हुनेछु भन्ने प्रकृतिको सबै कानुन बुझ्नु हो। विकार नजगाउनु नै व्याकुलताबाट बच्ने एउटै मात्र उपाय छ। यसका लागि यदि मैले कुनै काम गरिरहेको छु भने त्यो मेरो मङ्गलको काम हो, नत्र भने बाँकी जति पनि काम गरिरहेको छु ती सांसारिक कुरा हुन्, तिनको धर्मसित कुनै सम्बन्ध छैन। धर्मको कुरा भनेको आफूभित्र राग द्वेष अनि विभिन्न विकारहरू जगाउने जुन बानी परेको छ त्यो बानीलाई कसरी हटाउने कसरी सुधार्ने भन्ने हो। मैले जुन अभ्यास गरिरहेको छु जुन प्रयत्न गरिरहेको छु त्यो प्रयत्नले यदि मेरो मनको राग हट्दैन द्वेष हट्दैन विकार हट्दैन मनको स्वभाव बदलिँदैन भने त्यो धर्म होइन। हामी धर्मको नाममा आफूलाई धोका नदिउँ। जुन जुन कामले हाम्रो मनको विकार हट्छ त्यो धर्म हो। विकार घट्ने काम पनि बाहिरी बाहिरी तहबाट मात्र होइन भित्री तहबाट हुनुपर्दछ। मनको बाहिरी तहबाट यदि हामीले आफ्ना विकार हटायौँ भने अलिअलि लाभ त हुन्छ केही फाइदा भयो जस्तो पनि हुनसक्छ तर मनको बाहिरी भाग थोरै मात्र छ बाँकी सबै धेरै मनको भाग जसलाई अर्धचेतन भनौँ त्यो त अन्धो छ। त्यो मनको बाहिरी भागको कुरा सुन्ने पक्षमा हुँदैन बुद्धिको कुरा सुन्ने पक्षमा हुँदैन चेतन चित्तको कुरा सुन्ने पक्षमा हुँदैन। त्यो यत्तिको अन्धो हुन्छ कि त्यो त आफ्नो स्वभावमा अडिग भएर बसेको हुन्छ। उसलाई केही राम्रो लाग्यो कि राग निकाल्न सुरु गर्छ नराम्रो लाग्यो भने द्वेष निकाल्न सुरु गर्दछ। बाहिरबाट हाम्रो बुद्धिले हजारौँ पटक द्वेष हटाऊ राग हटाऊ भनेर भने पनि भित्र केही सुन्ने पक्षमा हुँदैन त्यसलाई सुधार्नुपर्छ। त्यसैले हामी यी सबै काम सबै प्रयास सबै साधना गरिरहेका छौँ यसबाट हाम्रो यो भित्री मनको स्वभाव बदल्नमा सहायता पुग्छ। यही नै धर्मको काम हो। यो हामीलाई दुःखबाट बाहिर निकाल्ने बाटो हो हाम्रो मुक्तिको बाटो हो। यहाँ हामी यही काम गर्न आएका हौँ। हामीले बडो राम्रोसँग बुझ्नुपर्छ कि यहाँ हामी आफ्नो भित्री मनलाई बदल्ने काम गरिरहेका छौँ। मनको स्वभावलाई बदल्न सकेनौँ भने दुःखको सङ्ग्रह हुँदै गइरहन्छ हरेक क्षण दुःखको सङ्ग्रह हुँदै रहन्छ। बाहिर बाहिरबाट हामीले आफ्नो चेतन चित्तलाई अनेक किसिमका मनोरञ्जनमा भुलाइराखेर आफूले आफैलाई धोका दिइरहन्छौँ। यो मनोरञ्जनमा त्यो मनोरञ्जनमा केही क्षण यसमा केही क्षण त्यसमा भुलाइराखेर ठान्दछौँ कि हामी बडो खुसी छौँ बडो प्रसन्न छौँ तर भित्री मनको गहिराईमा भने तनावै तनाव चिन्तै चिन्ता व्याकुलता नै व्याकुलता हुन्छ र त्यो व्याकुलता बढ्दै गइरहेको हुन्छ। प्रकृतिका नियम अनुसार यदि हाम्रा भित्री मनका गहिराईको भागलाई सुधार्न सकिएन भने हाम्रा दुःख घट्नुको साटो बढ्दै जानेछन्। जहाँ हामीले मनको भित्री गहिराईको भागलाई सुधार्न सुरु गर्छौँ त्यहाँ हाम्रा दुःख घट्दै जान्छन्। प्रकृतिको यो कानुनलाई उसैले बुझ्न सक्छ जसले ती गहिराईसम्म गएर सत्यलाई हेर्दछ जसले आँखा बन्द गरेर कुनै कल्पनाको ध्यान गरेर हाम्रो मान्यता यस्तो छ भनेर कल्पनाको ध्यान गर्दछ उसको मन एकचित्त हुन्छ त्यसबाट उसले केही शान्ति पनि पाउँछ र उसलाई बाहिरी मनले राम्रो पनि लाग्छ तर मनको भित्री भागको स्वभावलाई भने केही फरक पर्दैन। यसो गर्दा मनको बाहिरी भाग एउटा काममा लाग्छ र जुन काममा जोतायो त्यही काममा लाग्छ र राम्रो भए जस्तो भान हुन्छ तर मनको भित्री भाग भने आफ्नो त्यही राग द्वेष उत्पन्न गर्ने स्वभावमा लागेको हुन्छ। उस्तै प्रकारले राग गर्छ द्वेष गर्छ तनाव उत्पन्न गर्छ र उसरी नै व्याकुल हुँदै गइरहन्छ। मनको गहिराईसम्म जो जान्छ सबै दार्शनिक मान्यतालाई एकातिर राखेर एउटा वैज्ञानिकले जस्तै सत्यलाई स्वीकार गरेर सत्यलाई टुक्रा पार्दै विभाजन गर्दै विश्लेषण गर्दै गहिराईसम्मका सत्यहरूलाई थाहा पाउँदै गयो भने प्रकृतिका सबै सत्य खुल्दै जानेछन्। यस्तो अवस्थामा जो जो पुगे उनीहरूले यो कुरालाई राम्ररी थाहा पाए। थोरै शब्दमा प्रकृतिको रहस्य प्रकृतिको कानुन धर्म रीत राम्ररी बुझाए। अनिच्छावत संखार उत्पादव्यधम्मिनो उपज्जित्वा निरुज्झन्ति ते संगूपसमो सुखो। के भने अनिच्छावत संखार साँच्चै सबै संस्कारहरू अनित्य छन् अनित्य नै छन्। उत्पन्न हुनु नष्ट हुनु उत्पन्न हुनु नष्ट हुनु यिनको स्वभाव हो। उत्पादवय उत्पत्ति हुनु र क्षय हुँदै जानु उत्पादवय धम्मिनो यही यिनको खास धर्म हो। इन्द्रिय क्षेत्रभन्दा पारीको जुन सत्य हो त्यो नित्य छ तर एउटा कुरा भने इन्द्रिय क्षेत्रको पनि नित्य छ। के नित्य छ यो सबै अनित्यपन र यसको परिवर्तनशील स्वभाव जुन छ त्यो नित्य छ। यो स्वभाव जहिले पनि यस्तै रहन्छ। सम्पूर्ण शरीर, सम्पूर्ण चित्त उत्पत्ति हुन्छ, नष्ट हुन्छ। यो स्वभाव नित्य छ, यो बदलिँदैन, यसैलाई हेर्नु छ। यसरी नित्य बदलिरहने स्वभावलाई पनि नित्य दर्शन गर्नु छ, ताकि जुन कहिल्यै पनि बदलिँदैन र सधैँ नित्य रहन्छ, त्यहाँ उत्पत्ति हुँदैन, व्यय हुँदैन, त्यसको दर्शन गर्न सजिलो होस्। यो नित्य सत्य धर्म हो। उत्पादवय धम्मिनो, उत्पत्ति हुनु, नष्ट हुनु, उत्पत्ति हुनु, नष्ट हुनु, यसको नित्य धर्म हो। अर्को एउटा कुरा पनि हेर्नु छ, साधक धेरै गहिराईमा गएर काम गर्न थालेपछि थाहा पाउँछ कि जुन उत्पत्ति हुन्छ, नष्ट हुन्छ र फेरि उत्पत्ति हुँदा पहिले जे थियो त्योभन्दा बढी सङ्ग्रह भएर उत्पत्ति हुन्छ। यो बेला रिस उत्पन्न गर्यो भने अर्को समयमा चित्त अझ रिस बोकेर उत्पन्न हुन्छ। यसमा प्रकृतिको कानुनले एउटा काम गरिरहेको हुन्छ कि उत्पत्ति विनाश, उत्पत्ति विनाशको साथसाथै सङ्ग्रह हुँदै गइरहन्छ। प्रकृतिको अझ अर्को कानुन पनि छ, उपजेत्वा निरुज्झन्ति, उत्पन्न भयो र हामीले त्यसलाई साक्षीभावले हेऱ्यौँ अनि नयाँ संस्कार बन्न दिएनौँ भने निरुज्झन्ति हुन्छ, त्यसका पत्र उक्किन थाल्छन्। उपजेत्वा निरुज्झन्ति, एक एक गरी पुराना संस्कार उक्किएर जान्छन्, उखेलिएर जान्छन्। जति पनि पुराना संस्कार उक्किएर जान्छन् र नयाँ बन्दैनन् भने ते सङ्गुपसमो सुखो, तिनको उपशमन हुन्छ, नाश हुन्छ। जति जति तिनको उपशमन हुन्छ त्यति त्यति सुख आउँछ, अर्थात् त्यति नै साँच्चै मानेमा दुःख टाढा हुन्छ। सबै पत्र उक्किएर गए, सबै नष्ट भएपछि चित्त अत्यन्त निर्मल हुन्छ। विसङ्खार गतं चित्तं, कुनै भव संस्कार मनमा नरहेपछि एकदम मुक्त हुन्छ, सबै दुःखबाट मुक्त हुन्छ। यो कसैले भनेको कुरा हो त्यसैले मान्ने होइन, आफ्नै अनुभवले थाहा पाउनु पर्दछ। सबै कानुनलाई अनुभवले थाहा पाउनु पर्दछ कि कसरी सङ्ग्रह भइरहन्छ, र मनको भित्री गहिराईसम्म गएर हेऱ्यौँ भने त्यो सङ्ग्रह रोक्न सकिन्छ। बाहिर बाहिरबाट रोक्दैमा केही काम लाग्दैन। हाम्रो बुद्धिको स्तरमा हजारौँ रोके पनि, चेतन चित्तको स्तरमा हजारौँ रोके पनि, भित्री मनको भागमा त्यसले आफ्नो काम उस्तै प्रकारले गर्दै जान्छ। किनकि भित्री भागमा बुद्धिको पहुँच हुँदैन, भित्री मनको भागले संवेदना थाहा पाउँछ, नराम्रो भयो कि द्वेष पैदा गर्दछ, राम्रो भयो भने राग पैदा गर्दछ, र त्यसले त आफ्नो काम गरि नै रहन्छ। बाहिर बाहिरबाट हामीले आफूलाई हजारौँ भुलाइराख्यौँ, चाहे यो मान्यतामा भुलाइराख्यौँ, चाहे त्यो कर्मकाण्डमा भुलाइराख्यौँ, चाहे जसरी भुलाइराख्यौँ भने पनि भित्री मनले आफ्नो काम गर्दै जान्छ। त्यसरी छुटकारा हुँदैन। यसबाट छुटकारा पाउनु छ भने यी संवेदनाहरूको गहिराईसम्म गएर आफ्नो अनुभूतिको साथै रहनुपर्दछ। शरीरमा हुने ती संवेदनाहरूको हाम्रो भित्री मनसँग ज्यादै गहिरो सम्बन्ध हुन्छ। प्रतिक्षण संवेदनाहरूको सम्बन्ध भित्री मनसित भइरहन्छ। प्रतिक्षण शरीरमा जहाँ जहाँ ज्यान छ संवेदना भइरहन्छन् र ती संवेदनाहरूप्रति सजगता अपनाउनु पर्दछ। जीवित पर्यन्तकं वेदनं वेदयामीति पजानाति, ध्यान गर्नेले शरीरको सीमाभित्र जहाँ जहाँ ज्यान हुन्छ त्यहाँ त्यहाँ संवेदनालाई हेरेर ध्यान गर्दछ, किनकि त्यहाँ संवेदना हुन्छ। जुन भागमा ज्यान हुँदैन, जस्तै रौँ नङ आदि, ती भागलाई काटिदिँदा पनि त्यहाँ संवेदना हुँदैन। तर जहाँ जहाँ जीवन छ त्यहाँ संवेदना हुन्छ, र जहाँ जहाँ संवेदना हुन्छ, जहाँ जहाँ संवेदना हुन्छ त्यहाँ त्यहाँ भित्री मनले त्यसलाई अनुभव गर्दछ। केवल अनुभव गर्ने मात्र होइन, ती संवेदनाहरूप्रति राग या द्वेषको प्रतिक्रिया पनि गर्दछ। त्यसैले जहाँ जहाँ जीवनको कारणले संवेदना हुन्छ त्यहाँ त्यहाँ हाम्रो चेतन चित्तले त्यसलाई थाहा पाउनु पर्दछ, र थाहा पाएर समतामा रह्यौँ भने चेतन चित्त र अचेतन चित्तको बिचमा कुनै फरक रहँदैन। यसरी खाली चेतनलाई मात्र सुधार गरेनौँ, अचेतनलाई पनि सुधार गर्न थाल्यौँ। अचेतनको भित्री गहिराईसम्म आफ्नो मनलाई सुधार्न, अचेतन अवस्थाको संवेदना चाल पाएर समता कायम गऱ्यौँ भने मात्र सम्भव हुन्छ। समतामा स्थापित रहनाले प्रकृतिको दोस्रो कानुनले काम गर्न सुरु गर्दछ, उपजित त्वा निरुज्झन्ति ते संभूपसमो सुखो। एउटा उदाहरणबाट बुझौँ। पहिले यो बुझौँ कि यो सङ्ग्रह हुने काम कसरी हुन्छ। एउटा सानो बरको बिउ उब्जाउ हुने राम्रो जमिनमा रोपियो, त्यसबाट एउटा बरको बिरुवा उम्रिन्छ, सानो बिरुवा बढेर ठुलो रुख भई फल लाग्न थाल्छन्। हरेक याममा हजारौँ लाखौँ फल दिन्छ र हरेक वर्ष दिँदै जान्छ। यस्तो रुखको धेरै आयु हुन्छ, सयौँ वर्षसम्म यो जीवित रहन्छ। बिउ एउटा मात्र रोपेको भए पनि कति धेरै फल सङ्ग्रह भइरहन्छन्। एउटा मात्र बिउले पनि कति धेरै फल दिन्छ। तर जतिसुकै लामो आयु भए पनि समय आएपछि रुख बुढो हुन्छ, फल लाग्न बन्द हुन्छ, मर्छ, सुक्छ र ढल्छ। एउटा बिउ रोपेको थियो र त्यसबाट यति फल आयो, के अब कुरा यहीँ खत्तम भयो त? खत्तम हुँदैन। यो सङ्ग्रहको काम त चलि नै रहन्छ। रुख मात्र मरेर गयो, कसरी सङ्ग्रह चलिरहन्छ यसलाई बुझौँ। जुन एउटा बिउ रोपिएको थियो यसैले गर्दा एउटा बिरुवा उम्रियो, बढेर रुख भयो, फुल्यो, फल्यो। ती फलहरूमा पनि एउटा या धेरै बिउहरू लाग्छन्। हरेक बिउहरू उही प्रकृतिका हुन्छन्। हरेक बिउ जमिनमा रोपेमा त्यसबाट एउटा उस्तै रुख तयार हुन्छ। एउटा एउटा बिउबाट एउटा एउटा रुख निस्किन्छ। तिनमा जति फल लाग्छन् सबै फलमा बिउ हुन्छन्। ती एक एक बिउबाट फेरि एउटा एउटा रुख निस्किन्छन्। हेर त, बढ्दै बढ्दै असङ्ख्य भयो होइन? ठिक यसरी नै प्रकृतिको नियमले पनि हामीभित्र काम गर्दछ। हाम्रो चित्तधारामा हामीले एउटा संस्कार बनायौँ भने एउटा संस्कारको बिउ रोपिन्छ। अज्ञान अवस्थामा, अबोध अवस्थामा, अविद्याको अवस्थामा बेहोसीले गर्दा यो संस्कारको बिउ रोपिन्छ। बेहोसीमा नै यस्तो बिउ रोपिन्छ, नत्र भने आफूभित्र दुःखको बिउ कसैले किन रोप्ला? बिउ त एउटा रोपियो, तर बरको बिउ जस्तै यसको सङ्ग्रह जन्म जन्मान्तरसम्म हुँदै जान्छ। यस्तो सङ्ग्रहलाई कसरी रोक्ने? प्रकृतिको एउटा अर्को नियम छ, जसअनुसार नयाँ सङ्ग्रह गर्न बन्द गर्यो भने पुरानो सङ्ग्रहित संस्कार आफै उखेलिन थाल्छन्। यसरी उत्पाद भय धम्मिनो हुन्छ। कसरी प्रकृतिको यो नियम आफूमा लागू गराउने? प्रकृतिको कानुनले कसरी काम गर्छ? मनको त्यो गहिराईसम्म गयौँ भने काम गर्ला। त्यसैले संयम गर, मनलाई बसमा राख भनेर भनियो। आजकल पनि मन बसमा राख्ने काम कसैले सुरु गर्छ भने पहिले स्थूल अवस्थामा नै गर्दछ। चक्खुना सम्बरो साधु, साधु सोते न सम्बरो, जिह्वाय सम्बरो साधु, साधु घाँडे न सम्बरो, कायेन सम्बरो साधु, साधु वाचाय सम्बरो, मनसा सम्बरो साधु, साधु सबथ सम्बरो, सबथ सम्बुतो भिखु, सब दुःख पमुच्चति। आँखालाई बसमा राख्नु ज्यादै राम्रो कुरा हो, कानलाई बसमा राख्नु ज्यादै राम्रो हो। यस्तै प्रकार नाकलाई, जिब्रोलाई, शरीरलाई, बोलीलाई बसमा राख्नु पर्दछ। तर यी सबैभन्दा श्रेष्ठ कुरा मनलाई बसमा राख्नु हो। मनको पनि खालि बाहिरी बाहिरी भागलाई मात्र बसमा राख्नु होइन, भित्री मनको गहिराईसम्म बसमा राख्नु पर्दछ। भित्री मनको गहिराईसम्म बसमा राख्नाले मात्र विकारका पत्रहरू उक्किन थाल्छन्, पुराना संस्कार उखेलिएर बाहिर आएर निर्मूल हुन थाल्छन्। मनको सबै भागलाई बसमा राख्नाले सबै दुःखहरूबाट छुटकारा पाइन्छ। कसरी हाम्रा पुराना संस्कार उक्किँदै निस्किएर समाप्त हुन्छन्? कसरी भित्री मनको गहिराईमा नियन्त्रण गर्नाले हाम्रा दुःखहरू जान्छन्? यस कुरालाई एउटा कहानीद्वारा बुझाइयो। हिजो उद्धृत गरे जस्तै यस देश प्रदेशमा करिब 500 देखि 1000 वर्षसम्म कथाकारहरूले प्रतीकको भाषामा कथा कहानीहरू लेखे। ती कथा कहानीहरूमा बाहिरी बाहिरी एउटा अर्थ हुन्थ्यो भने भित्री अर्थ कुनै अर्कै हुन्थ्यो। यस प्रकारका धेरै कहानीहरू छन्। तीमध्येको एउटा काली माता चण्डी माताको कहानी भनौँ। चण्डी भयो भने कालो हुन्छ नै, साङ्केतिक भाषाको कहानी हो यो। कसैभित्र चण्ड स्वभाव जाग्नाले उसमा कृष्ण पक्ष नै देखा पर्दछ, शुक्ल पक्ष होइन। कालो नै कालोपन जाग्छ किनकि उसमा रिस उठेकोले चण्ड स्वभाव जागेको हुन्छ। कसैलाई रिस उठेपछि ऊ कालीमाताको अनुहार जस्तै बन्दछ। कालीमाता कस्ति काली, कस्तो डरलाग्दो अनुहार, कति ठुला ठुला र डरलाग्दा आँखाहरू भएकी देखिन्छन्। अब कहानी अगाडि बढ्छ। चित्रमा देखेको होला, कालीमाताको अगाडि उनको पतिको शरीर छ। माताले आफ्ना दायाँ खुट्टाले पतिको शरीरमा कुल्चेकी छिन्, माने शिवलाई कुल्चिरहेकी छिन्। यस्तो चित्र सङ्केतको भाषा हो। आफूभित्र चण्ड स्वभाव जगाउने अर्थात् रिस उठाउने, द्वेष जगाउने, बदलाको भाव जगाउने हरेक व्यक्तिले कृष्ण पक्षलाई उठाउने काम गर्छ र उसले आफ्नो शिवलाई नै कुल्चन्छ, आफ्नो मङ्गललाई नै कुल्चन्छ र आफ्नो अमङ्गल गर्दछ। सङ्केतको भाषा हो। अनि मातालाई होस आउँछ, अरे यो के भयो, मैले आफ्नो मङ्गललाई कुल्चेँ, आफ्नो शिवलाई कुल्चेँ, किन यस्तो भयो, किन होस गुमाएँ। राक्षसका यति धेरै सेनाहरू चारैतिर छन्, यी राक्षसहरूले गर्दा नै मैले आफ्नो होस गुमाएँ भन्ने बोध मातालाई हुन्छ। यी राक्षसका ठुला ठुला दुई सेनापतिहरू छन्, शुम्भ र निशुम्भ। राक्षस को हो, राक्षसको सेनापति को हो? हामीभित्र हामीले जुन यति धेरै विकारहरू भेला गरिराखेका छौँ, यतिका विकारहरूको सङ्ग्रह गरिराखेका छौँ, यी सबै राक्षस नै राक्षस हुन् र यी राक्षसहरूका दुई सेनापति राग र द्वेष हुन्। सबै सेना यिनै दुईको पछि लाग्ने गर्दछन्। सबै विकारका सेनाहरू राग र द्वेषको पछि लाग्छन्। यिनकै कारण माताले होस गुमाइन्। यिनीहरूलाई सिद्ध्याउनुपर्छ। अब कहानी अझ अगाडि बढ्छ। माताको चित्रमा देखेको होला, उनका धेरै हातहरू छन् अनि ती हरेक हातमा कुनै न कुनै हतियार छ, तलवार छ कि भाला छ कि कुनै न कुनै अस्त्र छ। माताले ती हतियारद्वारा राक्षसलाई हान्छिन्। जुन राक्षसलाई हान्छिन् उसको शरीरबाट रगत निस्किन्छ। उसको शरीरको एक थोपो मात्र पनि रगत जमिनमा खस्यो कि नयाँ राक्षस उत्पन्न हुन्छ। त्यो नयाँ राक्षसको पनि उस्तै स्वभाव छ। उसलाई पनि हतियारले हान्दा उसको शरीरबाट रगत निस्किन्छ र एक थोपो मात्र रगत जमिनमा खस्नासाथ फेरि उस्तै नयाँ राक्षस खडा हुन्छ। यसरी त्यो राक्षस असङ्ख्य हुन्छ, रक्तबीज हुन्छ अनि बढ्दै गइरहन्छ। अब के गर्ने? मातालाई होस आउँछ। कुरा बुझ्दछन् कि यी राक्षसहरूको शरीरको रगतको हरेक थोपामा नयाँ राक्षसको बीज छ। तर ती नयाँ राक्षस तब मात्र उत्पन्न हुन्छन् जब रगतका थोपाहरू जमिनमा पर्दछन्। जबसम्म थोपा जमिनमा पर्दैनन् तबसम्म नयाँ राक्षस बन्दैनन्। कालीमाताको चित्रमा देखेको होला, कति लामो जिब्रो निकालिराखेको र रगत चाटिराखेको हुन्छ। माताले अस्त्रले राक्षसलाई हान्छिन् अनि रगत आउनासाथ जिब्रोले चाट्छिन्। एक थोपो रगत पनि जमिनमा पर्न दिँदै दिन्नन्। एक थोपो पनि जमिनमा खसेन भने सङ्ग्रह हुने भएन। यसरी जिब्रोले मात्र कहिलेसम्म चाट्ने, कति चाट्ने? कहानीको कुरा हो यो। कथा लेख्नेले अर्को एउटा कुरा जोडिदिए, कालीमाताको हातमा कहिल्यै भरेर नसकिने खप्पर दिइयो। अब माताले राक्षसलाई हान्छिन्, रगत आयो कि जिब्रोले चाट्ने जति चाट्छिन् र बाँकी खप्परमा थाप्छिन्। यसरी राक्षसका सबै सेनाहरू समाप्त पार्दछन्। साङ्केतिक भाषामा यो प्रज्ञाको जिब्रो हो, प्रज्ञाको खप्पर हो। हामीले पनि प्रज्ञाको जिब्रो निकाल्यौँ भने हाम्रा विकार रूपी सेनाहरूलाई समाप्त पार्नेछौँ। हामीले अनगिन्ती पुराना विकारका बिउ जम्मा गरिराखेका छौँ। ती बिउ फल लिएर आउँछन्। ती फलमा पनि बिउ अवश्य हुन्छ, तर त्यसलाई हामीले मलिलो जमिन दिएनौँ र रुखो ढुङ्गा भएको जमिनमा फ्याँकिदिउँ भने त्यसबाट बिरुवा नै उम्रदैन, अनि त नयाँ फल फल्ने पनि कुरै भएन। हाम्रो व्यवसायले गर्दा पूर्व दुष्कर्महरूको कारणले जुन फल आउँछ, त्यस फलका साथमा जुन बिउ आउँछ, त्यसलाई हामी राम्रो र झन उब्जाउ जमिन दिइरहन्छौँ। हे मेरा दुःख, तिमी फल फुल भनेर त्यसमा प्रशस्त मल पानी हालिरहन्छौँ अनि दुःख बढ्दै रहने भयो। कालीमातालाई होस आएपछि प्रज्ञा जाग्छ। प्रज्ञा जागेपछि उनै काली, उनै चण्डी अब तारा बन्छिन्, दुर्गा बन्छिन्। आफ्ना सबै दुष्कर्मबाट आफूले आफैलाई मुक्त गर्ने काम गर्छिन्। सबै संस्कारहरूबाट आफैलाई मुक्त पार्ने काम गर्छिन्। सबै विकारहरूबाट मुक्त गर्ने काम बडो गाह्रो छ, बाटो कठिन छ। त्यो अप्ठ्यारो बाटोमा लागेर मुक्त भइन् अनि त पूज्य भइन्। मानिसहरूले उनलाई पूजा गर्न लागे। तर समय पाएर मानिसहरूले यी कुरा बिर्से। भित्री अर्थको अनर्थ हुन लाग्यो। अब त मानिसहरूले बाहिरी अर्थलाई मात्र हेर्छन्, भित्री अर्थ त कसैलाई थाहा छैन। कालीमाताको रगत लागेको लामो जिब्रो देखेर मानिसहरूले मातालाई रगत कि प्यासी ठान्दछन् र उल्टै राँगा बोका चढाउँछन्, नत्र भने यिनले हामीलाई खान्छन् भन्ठान्छन्। अब होसै रहेन। कहानीबाट ग्रहण गर्नुपर्ने मुख्य कुरा यो थियो कि आफैले आफ्नो प्रज्ञा जगाएर जुन सङ्ग्रहको काम भइरहेको छ त्यसलाई रोक्नु पर्दछ। जबसम्म हामी सङ्ग्रह गर्दै जान्छौँ तबसम्म हाम्रा दुःखहरू बढी नै रहन्छन्। हरेक विकारको सङ्ग्रह भनेको हाम्रो दुःखको नै सङ्ग्रह हो। कसरी सङ्ग्रह हुनलाई बन्द गर्न सकिन्छ अनि कसरी पुराना संस्कार निस्कन्छन्? यो साधनाद्वारा साधकलाई कुरा बुझ्न धेरै समय लाग्दैन कि शरीरमा संवेदनाद्वारा आफ्नो मनलाई सुधार गर्यो भने भित्री मनको गहिराईसम्म सुधार हुन्छ र नयाँ संस्कार बन्न पाउँदैन अनि सङ्ग्रह हुन बन्द हुन्छ। पुरानो स्वभावको कारणले हामीले आफ्नो हालत यस्तो बनाइराखेका छौँ कि हामीले आफूभित्र भरिएको पेट्रोलको ट्याङ्की बोकेर हिँडिरहेका छौँ। यस्तो भरिएको पेट्रोल ट्याङ्की छ कि बाहिरबाट आउने आगोको एउटा झिल्कोले पनि यो पेट्रोलको ट्याङ्कीमा लाग्न साथ आफै विस्फोट भएर हजारौँ नयाँ झिल्काहरू पैदा गर्दछौँ र यस पेट्रोलको ट्याङ्कीमा बजार छौँ। हामी बेहोसीमा नयाँ आगाका झिल्काहरू पैदा गर्दछौँ। ती एक एक झिल्काहरूले हामीमा लाखौँ करोडौँ अरू झिल्काहरू उत्पन्न गर्दछन्। तैपनि यही गर्दै जान्छौँ। प्रज्ञा जागेपछि, होस जागेपछि, साधनाले यति गहिराईसम्म जान लागेपछि यो पेट्रोलको ट्याङ्की रित्तिन थाल्छ। हुँदा हुँदा कति पनि पेट्रोल रहँदैन, तैपनि झिल्काहरू त आइरहन्छन्। पुराना कर्महरू हामीले जति गरेका थियौँ त्यसको फल झिल्काको रूपमा हामीलाई आउने नै छ। तर त्यसलाई हामीले कुनै नयाँ बल्ने शक्ति दिएनौँ, पेट्रोलको ऊर्जा दिएनौँ भने आफूसित जति बल्ने शक्ति लिएर आएको हुन्छ त्यति नै बलेर खत्तम हुन्छ। अझै प्रज्ञामा अगाडि बढ्यौँ भने, स्थित प्रज्ञ भयौँ भने चित्त निर्मल हुँदा हुँदा यति निर्मल हुन थाल्छ कि एकदमै मैत्रीले भरिनेछ, करुणाले भरिनेछ अनि पेट्रोलको ट्याङ्की रित्त्याएर पेट्रोलको साटो चिसो पानीले भरिएको जस्तो हुनेछ। अब आओस् न कुनै झिल्को। आफूसँग जति बल्ने शक्ति लिएर आएको हुन्छ त्यति पनि बल्न पाउने छैन, किनभने त्यो चिसो पानी छुनासाथ त्यो निभ्नेछ। झिल्काले कति पनि हामीलाई जलाउन पाउने छैन। यस विद्याद्वारा आफूभित्रको पेट्रोल खाली गर्न सकिन्छ। सदा सङ्ग्रह गर्ने जुन स्वभाव छ त्यसलाई रोक्न सकिन्छ। नयाँ सङ्ग्रह गर्ने स्वभाव रोक्न साथ आफै पुराना सङ्ग्रहित संस्कार समाप्त हुँदै जान्छन्। यो कुरा खाली बुद्धिले मात्र थाहा पाएर काम लाग्दैन। बुद्धिले त मानिसले धेरै कुरा बुझेका हुन्छन् कि आगो लाग्यो भने आफ्नो दमकल तयार पारिराख्नु पर्दछ र तुरुन्तै आगो निभाउनु पर्दछ, नत्र भने त्यो आगो बढ्दै बढ्दै धेरै नोक्सान गर्न सक्छ। यसरी बुद्धिले बुझे पनि जब आगो लाग्छ त्यति बेला दमकललाई बिर्सिन्छौँ, पानीको पम्प चलाउन बिर्सन्छौँ र पेट्रोलकै पम्प खोल्छौँ अनि आफू पनि जल्छौँ र अरूलाई पनि जलाउँछौँ। जीवनभरि मानिसले यसै गर्छन्। कुनै एकजना हामीलाई जलाउनको लागि आगो लिएर आउँछ अनि बदलामा बाल्टीभरि पेट्रोल उतेर फ्याँक्छौँ, तिमी पनि जल म पनि जल्छु। साँच्चै होस आएपछि हामीलाई जलाउन कोही आगो लिएर आएको रहेछ भने हामी उतेर बाल्टीको चिसो पानी खन्याउँछौँ अनि उसले हामीलाई जलाउन सक्ने छैन, बरु ऊ आफै शान्त हुनेछ। बेहोसीले गर्दा त्यो बेला होस हुँदैन र पेट्रोलकै पम्प अगाडि देखिन्छ, पानीको पम्प देखिँदैन, किनकि यति गहिराईसम्म अभ्यास गरेकै हुँदैन। संवेदनालाई थाहा पाएर समतामा रहने अभ्यास सुरु गरेपछि मात्र स्वयं थाहा हुनेछ कि कसरी पुराना संस्कारहरू उखेल लिएर नष्ट हुनेछन् र नयाँ संस्कार बन्ने छैनन्। भिन्न भिन्न साधकहरूले आफूभित्रको सत्यलाई हेरेर अनुभवबाट सत्यलाई भिन्न भिन्न ढङ्गले बुझ्दछन्। बर्मामा यस्तो विद्या सिकाइन्छ जुन विद्याले मानिसको मनलाई शान्त, शीतल र निर्मल पारेर जीवनको दुःख हटाउँछ भन्ने सुनेर ज्यादै ठुलो अनुसन्धान गर्ने एकजना अमेरिकी वैज्ञानिक गुरुजी कहाँ आयो। गुरुजीले उसलाई योग्य पात्र ठहराउनु भयो। यति टाढाबाट आएको छ, 10 दिनमै उसले यो विद्या पुरा सिक्न सक्दैन भन्ने ठानी उसलाई 1 महिनाको शिविर दिइयो। योग्य पात्र भएकोले अवश्य गर्न सक्ला भनेर दिनुभयो, नत्र नयाँ साधकलाई हत्तपत्त 1 महिनाको शिविर दिइँदैनथ्यो। 10 दिनको आनापान गरेपछि विपसना पायो र विपसना पाएपछि उसमा ठूलो प्रतिक्रिया हुन थाल्यो र उफ्रन थाल्यो। आफ्नो आसनबाट 6 इन्च जति माथि उफ्रन्थ्यो। यस्तो देखेर गुरुजी मुस्कुराउनुहुन्थ्यो र भन्नुहुन्थ्यो कि हुन देऊ, उसलाई जे हुन्छ हुन देऊ। उसले ध्यान गर्ने शून्यगारमा ऊ के गर्दैछ भने एक दिन मलाई गुरुजीले पठाउनु भयो। शून्यगारको ढोकाको पालबाट मैले उसलाई भित्र देखेँ कि ऊ आफ्ना टाउकोले टेकी दुवै घोडा माथि पारेर उभिएको थियो र उसको पुरै शरीर कामिरहेको थियो। उसलाई त भूत लागे जस्तो भएको छ भनेर गुरुजीलाई सबै कुरा बताएँ। अनि गुरुजीले भन्नुभयो, ठिक छ, जे हुन्छ हुन देऊ, निस्किन देऊ, यसले धेरै जम्मा गरिराखेको छ। पछि थाहा भयो कि ऊ अन्तरिक्ष यान उद्योगको ठूलो वैज्ञानिक रहेछ। उसले अणुबम राखेर 1 महादेशबाट अर्को महादेशमा हान्ने क्षेप्यास्त्रको नमुना बनाएको रहेछ। गुरुजीले भन्नुभयो, यस्तो नरकको आगो निकाल्ने जसबाट कयौँ मानिसको विनाश हुन सक्ने शस्त्रास्त्र बनाउने कर्म गर्ने मानिसको संस्कार यसरी नै निस्कन्छ। केही दिनमा शान्त भयो अनि गुरुजीले भन्नुभयो, तिमीलाई राम्रो भयो, तिम्रो कल्याण भयो, फुटेर केही विकार निस्के। अनि उसले गुरुजीलाई भन्यो, तपाईँ यसो नभन्नुहोस्, तपाईँले भनेको कुरा मेरो लागि बाहिरी सुझाव हो। म त वैज्ञानिक हुँ, आफै खोजी गर्ने अनुसन्धानकर्ता हुँ, कसैले भनेको कुरा त्यत्तिकै मान्दिनँ। मेरो शरीरमा जुन उपद्रव भयो, अनेक संवेदना आए, त्यसले मेरो शरीरका विकार निस्केर गए भन्ने कुरा मैले बुझेको छैन र नबुझुन्जेल म यो कुरा मान्दिनँ। यस्तो सुनेर गुरुजी धेरै खुसी हुनुभयो। यो विद्यामा यस्तै परम्परा छ, भगवान बुद्धको समयमा पनि यस्तो अनेकौँ पटक हुन्थ्यो। भगवानले भन्नुभयो, हेर तिमीले यो काम गर्यौ भने यस्ता परिणाम आउँछन्, अनि परिणाम औँलामा गर्नेर देखाइदिनुहुन्थ्यो, 1, 2, 3, 4, 5। अनि एकजना हात जोडेर भन्ने गर्थ्यो, तेस्रो परिणामसम्म त आफै अनुभवले थाहा छ, साँच्चै यस्ता परिणामहरू आउँछन्, तर यी 4 र 5 त अनुभवले थाहा पाएको छैन, त्यसैले म मान्न तयार छुइनँ। यस्तो सुनेर भगवानले साधु 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 तिम्रो मङ्गल होस् भन्नुहुन्थ्यो। 4 र 5 पनि आफ्नै अनुभवले थाहा पाएपछि मात्र मान, यो त मैले आफ्नो अनुभवको कुरा भने, तिमीलाई जब अनुभव होला तब मात्र मान्नु। सत्य धर्म सिकाउनेले यसै भन्छन् कि आफ्नो अनुभवले थाहा पाऊ अनि मान। गुरुजीले पनि ज्यादै खुसी भएर भन्नुभयो, म त यही कुरा भन्छु, तिमी आफ्नो अनुभवले थाहा पाऊ अनि मान, तर काम मैले भने झैँ गर्दै जाऊ, आफै अनुभव हुनेछ। अनि उसले भन्यो, म त वैज्ञानिक हुँ, अनुसन्धान गर्न आएको हुँ, त्यसैले जस्तो बताउनुहुन्छ त्यस्तै गर्छु। त्यो वैज्ञानिक कुनै बाहिरी बुद्धिको लेप लगाएर आएको थिएन, त्यसैले भने जस्तै काम गर्दै गयो। 30 दिनपछि उसले आफूलाई धेरै हल्का र भित्रबाट शान्त भएको अनुभव गर्यो। जाने बेलामा उसले गुरुजीलाई भन्यो, मलाई ज्यादै राम्रो भयो, तर शरीरमा जुन संवेदनाहरू अनुभव भए तिनले मेरो मनका विकारहरू कसरी निस्के भनेर अझै कुरा बुझेको छुइनँ। मनका विकारसँग शरीरको सम्बन्धका बारेमा म अझै अनभिज्ञ छु। गुरुजीले मुस्कुराएर भन्नुभयो, पछि गएर बिस्तारै थाहा पाउनेछौ, काम गर्दै जाऊ। ऊ घर गयो र 1-2 महिनापछि उसले चिठी लेख्यो कि मेरो जीवनमा ज्यादै परिवर्तन आयो, ज्यादै रक्सी खान्थेँ त्यो छुट्यो, ज्यादै रिसा मानिस थिएँ, पत्नीसँग पनि सम्बन्ध बिग्रेको थियो, तर अहिले सबै बदलियो, मेरो सबै संसारै बदलियो, यति सुख शान्तिको जीवन भयो, तर अझै पनि शरीरका संवेदनाहरूसित मनका विकारहरूको के सम्बन्ध छ भन्ने कुरा बुझेको छुइनँ। विकार कसरी निस्किए मैले जान्नु छ। 2-3 वर्षपछि फेरि एकचोटि आयो, शरीरका विकारहरू कसरी निस्किन्छन् अब वैज्ञानिकले जस्तै अनुसन्धान गर्नेछु भनी आयो। गुरुजीले 1.5 महिना काम गर्न लगाउनु भयो। यो साधनाको पुरानो परम्परा अनुसार 7 सप्ताहको शिविर लगाइन्थ्यो, तर नयाँ युगमा सबैलाई बढी दौडधुप हुने हुनाले 7 सप्ताहको लागि समय कोसँग छ र त्यसैले घटाएर एक महिना गराइयो। अझ नयाँ युग आयो, मानिसलाई एक महिना पनि फुर्सद निकाल्न गाह्रो हुन थाल्यो। अनि 15 दिन 10 दिन गरेर हेरियो, 10 दिन गर्दा अलिकति रूपरेखा प्राप्त हुन्छ। योभन्दा पनि कम 7 दिनको शिविर गरेर हेरियो, तर त्यसबाट साधकले केही प्राप्त गर्न सकेनन्। त्यसैले यो नियम बनाइयो कि 10 दिनभन्दा कमको शिविर हुनु हुँदैन। 10 दिनमा पनि खाली रूपरेखा मात्र समात्न सकिन्छ। 1.5 महिनाको शिविर गऱ्यो भने मात्र पूरा मात्रामा कुरा बुझिन्छ। यसैले गुरुजीले 1.5 महिनाको शिविर दिनुभयो। 15 दिनको आनापान र त्यसपछि विपस्सना। उसले खुब मेहनतले काम गर्यो अनि धेरै कुरा प्राप्त गरेर घर फर्कियो। घर फर्केपछि पुराना विकार कसरी निस्किन्छन् भन्ने कुरा बुझेँ भनी गुरुजीलाई चिठी लेख्यो। ऊ ठुलो धातुविज्ञ थियो। अमेरिकाबाट चन्द्रमामा सुरुको अन्तरिक्ष यानको जुन नमुना पठाइयो त्यो उसैले बनाएको थियो। ऊ धातुविज्ञ अर्थात् धातुविज्ञानको ज्यादै ठुलो वैज्ञानिक थियो। धातुलाई कसरी शुद्ध पार्ने भन्ने उसको दिनरातको काम थियो। धातुलाई तताएर त्यसबाट बेजातीय पदार्थ छुट्याउने काम ऊ सधैँ गर्दथ्यो। कुनै धातु विशेषमा विजातीय परमाणुको मात्रा नहुने गरी शुद्ध पार्नु छ भने शुद्ध धातु पगालेर एउटा डन्डी बनाइन्छ। फेरि शुद्ध धातुको मुन्द्रो बनाएर त्यसलाई डन्डीमा कैयौँ पटक घुमाइन्छ। यसो गर्दा त्यो डन्डीबाट 1 अरबमा 1 अणु 1 परमाणु कण मात्र पनि विजातीय पदार्थ छ भने अदृश्य रूपले निस्कन्छ, त्यसमा रहँदैन र त्यो डन्डीलाई एकदम शुद्ध पारिदिन्छ। भगवान् बुद्धले यो विद्या पत्ता लगाएछन्। यस्तो शुद्ध मुन्द्रो चित्तको मुन्द्रोले शरीरको चक्कर लगाउँछ, माथिबाट तल तलबाट माथि सबै विकारहरू निकालिदिन्छ। यो उसले बुझ्ने कुरा भयो। हरेक मानिसले आफ्नै ढङ्गले बुझ्छन्। साधारण मानिसले यी बयानमा अल्झिनु पनि आवश्यक छैन। एउटा साधारण मानिसले त आफ्नो लुगा मैलो भयो भने लुगा सफा गर्न बजारबाट साबुन किनेर ल्याउनु पर्छ र लुगा धुनु पर्दछ। बरु साबुन हो कि माटोको डल्लो हो राम्ररी खुट्याएर ल्याउनु पर्दछ। साबुनले धोएपछि लुगाको मैलो जान्छ। मैलो कसरी गयो, त्यो साबुनमा के कस्ता रासायनिक पदार्थहरू थिए, ती पदार्थहरूले कसरी मैलो निकाले, वैज्ञानिकका लागि यी सबै अनुसन्धान गर्ने र चाखलिने कुरा हुन्। धर्म पनि सत्य भएकोले वैज्ञानिक अनुसन्धानबाट कहिल्यै डराउँदैन। मानिसहरूलाई अन्धविश्वासमा राख्ने झुट्टो या काल्पनिक कुरा भए वैज्ञानिक अनुसन्धानको सामु टिक्दैन। धर्मलाई यस्तो अनुसन्धानको कुनै डर हुँदैन, तर हरेक व्यक्तिले यसो गर्नु जरुरी छैन। एउटा साधारण मानिसले साधारण तरिकाबाट बुझे पनि पुग्छ। अहिले बुद्धिद्वारा नै कुरा बुझ्नुपर्दछ र अभ्यासको मात्रा बढ्दै गएपछि आफ्नो अनुभवले सबै कुरा बुझिनेछ। बुझ्नुपर्ने एउटा कुरा यो निरन्तर चलिरहने जीवनधाराको बारेमा हो। शरीर र चित्तको संयुक्त धारा नै जीवनधारा हो। उस बेलाको भाषामा यसलाई नामरूप धारा भनिन्थ्यो। एकातिर शरीर छ र शरीरको धारा चलिरहेको छ र यो सँगसँगै चित्तको धारा पनि छ। यी दुवै एकैसाथ चलिरहेका छन्, अर्थात् जीवन चलिरहेको छ। जीवन चल्नको लागि शक्ति चाहिन्छ। शरीरको धारालाई दैनिक भौतिक खाना दिइन्छ, चित्तको धारालाई निरन्तर चैतसिक खाना दिइन्छ। शरीरको धारालाई हामीले दैनिक भौतिक खाना दिन बन्द गऱ्यौँ भने तुरुन्त भोलि नै यो शरीर मर्दैन, यो शरीर धारा चलि नै रहन्छ। यो शरीर धारालाई 15 दिन 1 महिना 2 महिना 3 महिना खाना दिएनौँ भने पनि चलिरहन्छ। आखिर यस्तो समय आउँछ कि शरीर समाप्त भएर जान्छ, मर्छ। हामीले दैनिक खाना नदिँदा पनि 1 महिना 2 महिना 3 महिना यो शरीर धारा कसरी चल्यो? कुरा बुझ्नुपर्छ कि हामीले पहिले जुन खाना खाएका थियौँ त्यो शक्ति यो 3.5 हातको शरीरभित्र सङ्ग्रह भएको थियो। त्यही शक्तिको उपयोग गरेर यत्रो दिनसम्म जीवित रह्यो। भौतिक खानाको शक्तिको सङ्ग्रह समाप्त भएपछि शरीरको धारा पनि समाप्त हुन्छ। ठिक यस्तै प्रकारले चित्तधारालाई पनि खाना चाहिन्छ र हामी यसलाई प्रतिक्षण खाना दिन्छौँ। शरीरको धारालाई त 24 घन्टामा 1 पटक मात्र खाना दियो भने पनि पुग्छ र वर्षौँसम्म चलिरहन्छ, तर चित्तधारालाई प्रतिक्षण खाना चाहिन्छ। यो चित्तधारामा प्रतिक्षण संस्कार बनाएर आहार दिइन्छ। प्रत्येक क्षण यो चित्तधारामा संस्कार बनायो कि अर्को क्षणको चित्त उत्पन्न हुन्छ। संखारपच्चया विन्याणं, संखारपच्चया विन्याणं। यस विद्यामा अघि बढेपछि आफ्नै अनुभवले साधकले थाहा पाउन थाल्नेछ कि चित्तधारालाई पनि चैतसिक आहार चाहिन्छ। यो साधनाद्वारा हाम्रो भित्री मनको गहिराईसम्मको चित्तधारा जहाँ संवेदना अनुभव हुन्छ त्यहाँ पनि कुनै आहारा दिँदैनौँ। संवेदना त अनुभव भयो तर हामीले न रागको आहारा दिन्छौँ, न द्वेषको आहारा दिन्छौँ, न त कुनै संस्कार नै बन्न दिन्छौँ। संस्कार बनाउन बन्द गर्न साथ चित्तधारा समाप्त हुँदैन, यसको मृत्यु हुँदैन, अझै जीवन चलिरहेकै हुन्छ। यसरी जीवन चलिरहन पनि त्यही नियमले काम गर्दछ जुन नियमबाट शरीरधारा पनि चलिरहन्छ। चित्तधारामा हामीले के कस्तो आहार पहिले दिइराखेका थियौँ त्यसकै शक्तिले गर्दा यो चित्तधारा अगाडि चल्छ। नयाँ आहार नदिएपछि पुरानो संग्रहित शक्तिले काम गर्न थाल्छ। पुराना कर्म संस्कारहरूको बिउ कहिले रोपियो हामीलाई थाहा छैन, तिनले कहिले आफ्नो फल के दिन्छ त्यो पनि थाहा छैन, र चित्तधारामा नयाँ आहार दिन बन्द गर्न साथ पुराना संग्रहित संस्कारका बिउको फल आउन थाल्छ, यसको उदीर्णा हुन थाल्छ। किनकि हामीले नयाँ संस्कार बनाउँदैनौँ, जसरी हामीले खाना खाएनौँ भने शरीरले पुरानो शक्ति बोसो मांसपेशी आदिलाई खान सुरु गर्दछ, त्यस्तै किसिमले चित्तमा नयाँ आहार दिन बन्द गर्न साथ अर्थात् नयाँ संस्कार नबनाउन साथ जुन पुराना संस्कारहरू संग्रहित छन् तिनले एकपछि अर्को गर्दै आफ्नो फल दिन थाल्छन्। संस्कारका जस्ता बिउ छन् उस्तै नै फल हुन्छन्। यदि पुरानो संस्कारमा हामीले रिसको बिउ रोपेको भए अहिले त्यसको फल आउँदा त्यस्तै नै फल बोकेर आउनेछ। रिसको बिउ रोप्दाखेरि जस्तो संवेदना भएको थियो उस बेला सबै शरीर पोलेको भए अब फल आउँदा पनि उस्तै संवेदना बोकेर आउँछ र सम्पूर्ण शरीर भत्भती पोलेर नै संवेदना आउँछ। सबै शरीर पोलेको भए पनि हामी मुस्कुराएर त्यस संवेदनालाई थाहा पाउँछौँ अनि अनित्य बोधको ज्ञान राखेर बस्छौँ। यसरी समतापूर्वक हेर्न साथ भत्भती पोलेर आएको संस्कार केही बेरमै कम हुन थाल्छ र समाप्त हुन्छ। यसरी नै पुराना संस्कारहरूको तागत खत्तम भएर जान्छ, निस्किएर जान्छ र त्यसको फल अगाडि बढ्न पाउँदैन, समाप्त हुन्छ। त्यसैलाई निर्मूल भएको भनिन्छ। उदीर्णा भयो, निर्मूल भयो, नाश भयो, अब फेरि अर्को संस्कारले फल दिन्छ अनि अर्को कुनै संवेदना शरीरमा उत्पन्न हुन्छ। हामी फेरि पनि मुस्कुराउँछौँ र प्रतिक्रिया नगरी समतामा बस्छौँ अनि त्यसको पनि नाश हुन्छ। यसरी क्षण प्रतिक्षण पुराना संस्कारहरू कुनै न कुनै संवेदनाको रूपमा आइरहन्छन्। यदि हामी समतामा रह्यौँ भने तिनको क्षय हुँदै जान्छ, तर हामीले ती संवेदनाप्रति प्रतिक्रिया गर्न सुरु गऱ्यौँ भने त्यस संस्कारको क्षय हुनुको साटो झन सङ्ग्रह हुँदै जान्छ। यो प्रकृतिले बनाएको नियम हो। यसलाई साधकले जति छिटो बुझ्दछ त्यति नै छिटो नयाँ संस्कार बनाउन बन्द गर्दछ। नयाँ बनाउन बन्द गरिदियो भने पुराना आफै निस्किन र नष्ट हुन थाल्छन्। उत्पन्न हुन्छन्, नष्ट हुन्छन्, उत्पन्न हुन्छन्, नष्ट हुन्छन्। बिस्तारै संवेदनाप्रति समता राख्ने हाम्रो मनको एउटा स्वभाव बन्न जान्छ। भित्री चित्त जसलाई हामी अचेतन चित्त भन्छौँ अन्धो छ। त्यसैले एउटा परम्परामा यस मनलाई जड भनियो। त्यो त आफ्नो स्वभावमा यस प्रकार बाँधिएको छ कि जहाँ उसलाई मनपर्ने अनुभव भयो त्यहीँ राग पैदा गर्दछ, जहाँ उसलाई मन नपर्ने भयो त्यहीँ द्वेष पैदा गर्दछ। अब मानिलिउँ कुनै कारणले हाम्रो शरीरमा अप्रिय संवेदना जाग्यो, धेरै बेर बसेको कारणले जागेको होस् या भोजनको कारणले जागेको होस् या वातावरणको कारणले जागेको होस् अथवा पुरानो कुनै कर्म संस्कारले दिएको फलको कारणले जागेको होस्, केही फरक पर्दैन। जसरी जागेको संवेदना भए पनि हामीले प्रतिक्रिया गऱ्यौँ भने मनको पुरानो स्वभावले आफ्नो शिर उठाउँछ। पुरानो स्वभाव यस्तो छ कि जहाँनिर अप्रिय लाग्यो त्यहीँ द्वेष जगाउँछ अनि द्वेषको संस्कारको सम्वर्धन नै भइरहन्छ। यदि पुराना द्वेषका संस्कार उम्लिएर बाहिर आउँदा हामीले मुस्कुराएर कुनै प्रतिक्रिया नगरी अनित्य बोध जगाएर बस्यौँ भने ती उम्लिएर बाहिर आएका द्वेषका संस्कारको तागत कम हुन थाल्छ र कमजोर हुँदा हुँदा सबै समाप्त भएर जान्छन्। यसैलाई उत्पाद व्यय अर्थात् उत्पत्ति र विनाश भएको भनिन्छ। यस्तै शरीरमा प्रिय संवेदना आउँदा पनि हाम्रो मनको पुरानो स्वभावले गर्दा पुराना रागका संस्कारले शिर उठाउँछन् अनि पुराना रागका संस्कार उम्लिएर शरीरमा आउँदछन्। यतिखेर पनि हामीले मुस्कुराएर ती संवेदनाको स्वभावलाई अनुभव गरेर यो पनि अनित्य नै हो, नाशवान नै हो भन्ने होस राखेर बस्यौँ र नयाँ रागको प्रतिक्रिया गरेनौँ भने त्यसको शक्ति पनि कम हुन थाल्छ र हुँदा हुँदा समाप्त भएर जान्छ। अभ्यासको अनुपातमा यसरी नै पुरानो सङ्ग्रहका संस्कारहरू समाप्त हुँदै जान्छन्। साधकलाई कुनै दुःखद संवेदना आयो र उसले प्रकृतिको नियम बुझेको छैन भने अय्या मरेनी भनेर भित्रभित्र रुन्छ र प्रतिक्रिया गर्दछ, यसरी आफ्ना दुःखहरूको सङ्ग्रह गरिरहन्छ। होस जाग्यो भने ऊ मुस्कुराउन थाल्छ र अनित्य बोध राखेर उसले संवेदनालाई हेर्न थाल्छ। दुःखद संवेदना आउँदा ती दुःखद संवेदनाहरूको सहायताले आफ्ना पुराना द्वेषका संस्कारहरूलाई उम्लिन र नाश हुन दिन्छ। यसरी उम्लिएर बाहिर आउन नपाएको भए तिनीहरूको नाश हुन नै पाउँदैन थियो भन्ने होस जगाउँछ। त्यसैले ऊ बडो प्रसन्नताले त्यस्ता संवेदनाको उपयोग गर्नमा लाग्दछ। मलाई राम्रो अवसर आयो भन्ने कुरा मनमा राख्दछ र आएका दुःखद संवेदनाद्वारा आफ्ना सबै पुराना द्वेषका संस्कारलाई बाहिर निकाल्ने र नष्ट पार्ने मौकाको सदुपयोग गर्दछ। सुखद संवेदना आए पनि ऊ आफ्ना रागका सबै संस्कारहरू बाहिर निकाल्ने मौका यही हो भनेर समतामा बस्दछ। संवेदना दुःखद आए पनि सुखद आए पनि हामीले त आफ्ना पुराना सबै संस्कार निकालेर बाहिर फ्याँक्दछौँ ताकि तिनबाट हाम्रो मुक्ति होस्। यस्तो होस राख्यौँ भने यो विद्या राम्रोसँग बुझेको ठहरछ। यस्तो होस भएन भने त्यही पुरानो सङ्ग्रह गर्ने काम भइ नै रहन्छ अनि यस विद्याबाट आउनुपर्ने लाभ प्राप्त हुन सक्दैन। राम्रो लाग्यो कि खुसीले नाच्ने र त्यो समाप्त हुनसाथ व्याकुल हुने अथवा नराम्रो लाग्यो कि रुने र व्याकुल हुने यो बेहोसीको स्वभाव हो। यसले खालि राग र द्वेष उत्पन्न गरिरहन्छ। यस्तो गर्नेले साधनाको नाममा जति ध्यान गरे पनि त्यसको फल पाउँदैन। साधकले जति जति हरेक संवेदनाको अनित्य स्वभावलाई बुझ्दछ त्यति त्यति समता आउँदै जान्छ। संवेदना उत्पन्न हुन्छ, नष्ट हुन्छ, उत्पन्न हुन्छ, नष्ट हुन्छ। उपज्झित्वा निरुज्झन्ति, उपज्झित्वा निरुज्झन्ति। अनित्य बोधको आधारमा समता स्थापना गर्दै जाने कला नै यो साधनाको सबै रहस्य हो। यस कुरालाई कुनै साधकले जति छिटो बुझ्दछ त्यति नै राम्ररी काम गर्न थाल्दछ। नयाँ नयाँ काम सुरु गर्ने बित्तिकै सबै कुरा राम्ररी बुझेर संवेदनाप्रति कुनै प्रतिक्रिया नगर्ने भइहाल्न कठिन छ, तसर्थ प्रतिक्रिया गर्दछ तर कुरा बुझेकोले कम मात्रामा प्रतिक्रिया गर्दछ र प्रतिक्रिया गरे पनि धेरै समयसम्म गर्दैन। यसरी साधकले गरेको प्रतिक्रियाको असर पानीमा कोरिएको धरको जस्तो मात्र हुनेछ, ढुङ्गामा खोपेको धरको जस्तो हुने छैन। साधनाको मुख्य कुरा यही हो तर काम बुझेर गर्नुपर्दछ। भगवान्ले भन्नुभएको छ आफ्ना सङ्ग्रहित द्वेषका संस्कारलाई यी दुःखद संवेदनाको सहायताले बाहिर निकाल, सङ्ग्रहित रागका संस्कारलाई यी सुखद संवेदनाको सहायताले टाढा भगाऊ। हामीले साधना यसै कामका लागि गर्नुपर्दछ र आफैले गर्नुपर्दछ। खालि कुरा बुझेर मात्र केही काम बन्दैन। साबुन लगाउँदाखेरि लुगा सफा हुन्छ भन्ने कुरा राम्ररी बुझेर मात्र लुगा सफा हुँदैन, साबुन लगाएर धोएपछि मात्र लुगा साँच्चै सफा हुन्छ। यसैले बडो समझदार भएर काम गर्नुपर्दछ। सबै कुरा बुझौँ अनि काम पनि गरौँ। जति जति काम गर्दै जान्छौँ त्यति त्यति फाइदा हुँदै जान्छ। भगवान्ले आफ्नो जीवनभरि यही कुरा सिकाइरहनु भयो किनकि भगवान् स्वयं पनि यही कुराको अनुभव गर्दै मुक्त हुनुभएको थियो। संवेदना कुन प्रकारको छ त्यसको केही मतलब छैन। हाम्रो मतलबको मुख्य कुरा भनेको जस्तो सुकै संवेदना भए पनि समतामा रहन्छ कि रहँदैन। जति जति समतामा रह्यो उति उति नयाँ संस्कारहरू बन्दैनन् अनि पुराना संस्कार आफै निस्किँदै जान्छन् र आफ्ना दुःखहरू कम हुँदै जान्छन्। भगवान् बुद्धले पनि यिनै संवेदनालाई अनुभव गरेर थाहा पाएर समतामा रहँदै आफ्ना सबै विकारहरू निकालेर शुद्ध हुनुभएको थियो, बुद्ध हुनुभएको थियो, मुक्त हुनुभएको थियो अनि मानिसहरूलाई यही विद्या सिकाउनु भएको थियो। भगवान कहाँ अनेक थरी मानिसहरू आउने गर्थे। एकपल्ट एक हुल गृहस्थहरू हाम्रो मङ्गल कुन कुरामा छ भनी सोध्न आए। उनीहरूले भने, हामी घरबार छोडेर सन्यासी त हुन सक्दैनौँ, अहिले नै सन्यासी हुन लायक पनि भएका छैनौँ। गृहस्थ जीवनमा धर्मको बाटोमा हजारौँ अप्ठ्याराहरू छन्, हाम्रा हजारौँ जिम्मेवारीहरू छन्। तैपनि हामीलाई धर्मको बाटोमा लाग्न मन छ, के हाम्रो मुक्तिको कुनै बाटो छैन? घरबार छोड्यो सन्यासी बन्यो भने अरू कुनै जिम्मेवारी रहँदैन अनि सबै समय यसै काममा लगाउन सकिन्छ र काम गर्दा गर्दै चाँडै मुक्त हुन सकिन्छ। गृहस्थलाई अनेकौँ अप्ठ्याराहरू आउँछन्, तर गृहस्थलाई पनि बाटो त यही नै हो। गृहस्थले पनि मेहनत गरेर शील समाधि र प्रज्ञाको अभ्यास गर्दै गयो भने ऊ पनि ढिलो चाँडो मुक्त भइहाल्छ, बाटो यही नै हो। गृहस्थले आफ्नो सबै जिम्मेवारी पुरा गर्नै पर्दछ। कुनै व्यक्तिले घरबार पनि छोड्दैन, सन्यासी पनि बन्दैन र घरबारको जिम्मेवारीबाट टाढा पनि भाग्छ भने उसले धर्मको कुरा थाहा पाएकै ठहर्दैन। घरमा बस्नेले घरका सबै जिम्मेवारीलाई पुरा गर्नै पर्दछ। ती सबै जिम्मेवारीलाई पुरा गर्दै सँगसँगै आफ्नो मङ्गलको काम पनि गर्नुपर्दछ। भगवान्ले ती गृहस्थहरूको प्रश्नको जवाफमा उनीहरूलाई 38 मङ्गलका कुरा बुझाउनु भयो र अन्त्यमा भन्नुभयो कि फुट्ठस्स लोक धम्मेहि चित्तं यस्स नकम्पति अशोकं विरजं खेमं एतं मङ्गलमुत्तमं। यो उत्तम मङ्गल हो। उत्तम मङ्गल के हो? फुट्ठस्स लोक धम्मेहि, 8 लोक धर्म छन्। जीवनमा व्यवहारमा तलमाथि पनि हुन्छ, सुख दुःख लाभहानि नाम बदनाम जित हार भइरहन्छन्। त्यस बेलाको भाषामा यिनैलाई 8 लोकधर्म भनिन्थ्यो। यस्ता 8 लोकधर्म जीवनमा आउँदा चित्तङ यस नकम्पति, जसको चित्त कामदैन, जो व्याकुल हुँदैन, आफ्नो मनको सन्तुलन बिगार्दैन, समता गुमाउँदैन, अशोकङ नयाँ शोक गर्दैन, रुँदैन कराउँदैन, धर्मको बाटो लागेकोले अब राम्ररी बुझी, पहिले जति रोयो रोयो अब रुँदैन, जतिबेर रोइन्छ रुवाउने बिउ नै रोपिन्छ अनि पछि पनि रुने नै फल आउनेछ भन्ने कुरा बुझेकोले अब कहिल्यै शोक गरेर रुँदैन। विरजङ, नयाँ दुःखको बिउ रोप्दैन, नयाँ मैलो चढाउँदैन। खेमङ, योगक्षेमले परिपूर्ण छ, अलिकति पनि डराउँदैन, पछि के होला भन्ने सबै चिन्ता समाप्त भइसकेको हुन्छ। यस्तो मानिसको बडो मङ्गल हुन्छ, किनकि समतामा बाँचेको हुन्छ। समता रह्यो भने मङ्गल नै मङ्गल हुन्छ। योभन्दा ठुलो मङ्गल अरू कुनै छैन। भगवान्ले आफ्नो जीवनभरि यही मङ्गलको बाटो सिकाउनु भयो। यसै विद्यालाई पत्ता लगाएर यही विद्याद्वारा 35 उमेरमा सम्यक सम्बुद्ध हुनुभयो। सबभन्दा पहिले 5 साथीहरूलाई यो विद्या बाँड्नुभयो अनि 5 50, 50 500, 500 5,000 गरी सङ्ख्या बढ्दै गयो। आजको उत्तर भारत र नेपालका लाखौँ मानिसहरूले यो विद्या त्यसबेला स्वीकार गरेका थिए, किनकि शान्ति सबैलाई चाहिन्छ, सबैलाई मुक्त हुन मन लाग्छ। सबै जातका, सबै वर्णका, सबै सम्प्रदायका मानिसहरू हुम्मिएर आए। त्यसबेलाका बुद्धिजीवीहरू, शासकहरू र ब्राह्मण वर्गका मानिसहरू पनि तानिएर भगवान् कहाँ आए। त्यसबेलाका ब्राह्मणका नेतामध्येका एकजना सारीपुत्र पनि आए। धर्मको स्वाद पाएपछि सबैले आफ्ना सम्प्रदायका कुरा बेकामका रहेछन्, मुख्य कुरा मनको विकार निकालेर मुक्त हुनु हो भन्ने कुरा बुझे र आए। आजसम्म त यसको बारेमा चर्चा मात्र सुनिएको थियो, तर यो मानिसले त कल्याणको कुरा मात्र गर्ने होइन, साँच्चै यो काम गराएर पनि देखाउँछ। त्यसैले यो विद्या त सिक्नै पर्छ भन्ने बुझे। सारीपुत्र पनि आएर यही विद्याको अभ्यास गरे, उच्च स्तर हासिल गरे। पछि गएर उनी भगवान्को दायाँ हात भए, धर्म सेनापति कहलाए। यस्तै ब्राह्मणका एक अर्का नेता मोग्गलायन भगवान्को बायाँ हात भए। यस्तै प्रकारले काश्यप, कात्यायन आदि ब्राह्मणका नेताहरू पनि आए। धेरै सङ्ख्यामा शासकहरू, राजाहरू, राज्याधिकारीहरू, धनी वर्गका, व्यापारी वर्गका, विभिन्न तहका मानिसहरू, किसान मजदुरहरू पनि तानिएर आए, किनभने शान्ति सबैलाई चाहिन्छ। यसरी धेरै सङ्ख्यामा भगवान्ले बताउनु भएको बाटोमा मानिसहरू लागे, त तर समाजका केही मानिसहरू जस्ताको तस्तै रहे। तिनीहरूले जीवनभरि भगवानको विरोध मात्र गरिरहे। कोही विचाराहरूले त यो मानिसले के कुरा सिकाउँछ भन्ने कुरा थाहा पाउने कोसिस नै नगरी विरोध मात्र गरिरहे। आफ्नो सम्प्रदायको मान्यतामा, आफ्नो दार्शनिक मान्यतामा, आफ्ना कर्मकाण्डमा धेरै अल्झिएकाले उनीहरूले त्यो बाहेक अरू केही कुरा बुझेनन्। अभ्यास गर्नु त परै जाओस्, त्यो मान्छेले के भन्छ भन्नेसम्म पनि सुनेनन्। कतिले त यो हाम्रो धर्म होइन, यो त हाम्रो मान्यता होइन भनेर विरोध गरिरहे। कसै कसैको त आफ्नो दाना पानीको सवाल थियो। अनि ती विचराहरू कर्मकाण्ड गरेर पुरै त्याग गरेर आफ्नो पेट पाल्थे। र त्यो मानिसको कुरा ज्यादै चल्यो भने मानिसहरू कर्मकाण्ड नै गर्न बन्द गर्लान् र हाम्रो आम्दानी हराउला भन्ने डर थियो। यसको पसल बन्द भए मात्र हाम्रो चल्नेछ र कसरी यसको पसल बन्द गराउने भन्नेतिर लागे। उस बेला कोही मानिस ज्यादै प्रसिद्ध भएर उसको पसल बन्द गराउनु छ भने उसित खुल्ला शास्त्रार्थ गर्ने चलन थियो। भिन्न भिन्न विचारका मानिसहरू एक ठाउँमा जम्मा भई आपसमा बहस गर्दथे। यदि सोधेको प्रश्नको जवाब उसले दिन सकेन भने उसको ठूलो बेइज्जत मानिन्थ्यो। त्यसपछि उसका कुरा मानिसहरूले मान्न छाड्थे अनि व्यापार बन्द हुन्थ्यो। यस्तो बहस हुँदा कहिलेकाहीँ ज्यादै गुण्डागिरी पनि चल्दथ्यो। पक्ष विपक्षको हारजित जोसँग धेरै गुण्डाहरू हुन्थे त्यसमा पनि निर्भर गर्दथ्यो। भगवान बुद्धसँग पनि बहस गर्न एक दिन एक हुल मानिसहरू आए। आश्रमको ढोकासम्म आउँदा आउँदै उनीहरूले विचार गरे कि यो मानिस विद्या र आचरणमा सम्पन्न छ, तसर्थ बहस गर्न त्यति सजिलो छैन। त्यसैले हाम्रो बहसको नायिके योग्य हुनुपर्छ। यसमा नायिके को हुने? एउटाले भन्यो तिमी बन, अर्कोले भन्यो तिमी बन। हुँदाहुँदै बल्ल एकजनाले नायिके हुन र बहस गर्न स्वीकार गरेर भन्यो हाम्रा बहसका बुँदाहरू के हुन् टिपौँ। कसैले भन्यो लौ लेख,
तिमी कस्तो सन्यासी हौ, शिरमा जटा बाँधेकै छैन।
त्यसवखतका अरू सन्यासीले जटा बाँध्ने गर्थे। अर्काले टिपायो तिमी कस्तो सन्यासी हौ, शरीरमा खरानी घसेकै छैन। त्यसबेलाका अरू सन्यासीहरूले खरानी घस्दथे। फेरि अर्कोले टिपायो कि तिमी कस्तो सन्यासी हौ, कम्मरमा मृगछाला नै छैन। यतिकैमा एउटाले भन्यो यस्तो लिस्टले काम चल्दैन। यस्तो बहस धेरै मानिसहरूले उसित गरिसके। उसले हाँसेर भन्छ कि मलाई मन पर्दैन त्यसैले म गर्दिनँ, तिमीलाई मन लाग्छ भने गर न, म कहाँ लड्न आउँछु र। त्यसकारण जुन काम उसले गर्दैन त्यस कामको बारेमा कसरी उसँग लड्ने, कसरी झगडा गर्ने? जुन काम उसले आफै गर्छ र मानिसहरूलाई गराउँछ त्यसमा के खोट छ पत्ता लगाऊँ, अनि पो झगडा बढ्ला। त्यसैले यो भएन, अर्को लिस्ट लेखौँ। उसले के गर्छ र के गराउँछ? शील पालन गर्छ र गराउँछ, यो त राम्रो कुरा हो। यसका बारेमा के झगडा गर्ने? अरू के गराउँछ? समाधिको अभ्यास गर्न लगाउँछ, त्यो के हो? मनलाई बसमा राख्न सिकाउँछ। मन त हाम्रो नै बसमा छैन। यो मानिसले मनलाई बसमा राख्न सिकाउँछ भने राम्रो कुरा हो। त्यसको बारेमा कसरी झगडा गर्ने? झगडा हुनै सक्दैन। अरू के सिकाउँछ? अरू प्रज्ञा सिकाउँछ, त्यो के हो? भित्री गहिराईसम्मका मनका विकार निकालेर मनलाई निर्मल पार्ने विद्या हो। हाम्रा पनि त मनका विकारहरू निस्केका छैनन्। यो मानिसले मनका विकारहरू निकाल्न सिकाउँछ त्यो त झन् राम्रो कुरा भयो भने उसँग कसरी झगडा गर्ने? अरू के गर्छ र के गर्न सिकाउँछ? अरू केही पनि गर्दैन। शील समाधि र प्रज्ञालाई छाडेर अरू कुनै कुरा ऊ गर्दैन। शील समाधि र प्रज्ञामा पुष्ट भए पुग्छ भन्छ केवलं परिपूर्णं। धर्मका सबै कुरा शील समाधि र प्रज्ञा अन्तर्गत पर्दछन् र यो आफैमा सम्पूर्ण छ र यसैद्वारा सबै विकारहरूबाट मुक्ति पाइन्छ भन्दछ। अरू फाल्तु कुराको लागि मसँग समय छैन भन्दछ, अनि कसरी उसँग झगडा गर्ने? यी तीन कुरामा त यो मानिससँग झगडा हुनै सक्दैन, अब के गर्ने? तर यसको दोकान त उठाउनै पर्दछ, यदि उठाइएन भने हाम्रो दोकान यसले उठाउने छ, त्यसैले केही न केही त गर्नै पर्यो। उसो भए कुनै षड्यन्त्र गरौँ, कुनै दोष लगाऊँ। यदि उसमा कुनै दोष नै छैन भने पनि झुटो दोष लगाऊँ। एउटा जोगीलाई के को दोष लगाउने? उसलाई या त कञ्चनको या त कामिनीको दोष लगाउन सकिएला। पुरै राजपाट धन सम्पत्ति सुखभोग छाडेर जोगी भएको छ, आफूसँग केही राख्दैन, अनि सम्पत्तिको झुटो दोष पनि कसरी लगाउने? बरु कामिनीको दोष लगाउन सकिएला, किनकि यसले पुरुषलाई मात्र होइन महिलालाई पनि धर्म सिकाउँछ। यसपछि उनीहरूले एउटा षड्यन्त्र रचे, एउटी ज्यादै राम्री तरुणी केटीलाई सिकाएर तयार पारे। त्यो केटी केही दिनसम्म हरेक साँझ खुब सिँगार पटार गरेर बेलुकातिर भगवान्को आश्रममा गएर कुनै रुखको फेदमा सुतेर रात बिताउँथे, अनि बिहान कपाल फिजाएर आश्रम बाहिर निस्कन्थे र सबैले सुन्ने गरी भन्थे, आजको रात गौतमसित बिताएँ। कति मानिसहरूले उसको कुरा सुनेर भगवान्को आश्रममा यस्तो के भइरहेको छ भन्ने प्रश्न पनि गरे। 5-7 दिन यस्तै प्रकारले बित्यो अनि 8 महिनासम्म त्यो केटी गायब भए र 8 महिनापछि फेरि आए। त्यो दिन भगवान्ले मानिसहरूलाई धर्म सिकाइरहनु भएको थियो। धर्मसभामा धेरै सङ्ख्यामा भिक्षु भिक्षुणीहरू थिए अनि गृहस्थ पुरुष महिलाहरू थिए। देशका राजा प्रसेनजित, प्रधान सेनापति र प्रधानमन्त्री महाबन्दुल थिए। त्यस्तै अरू माता विशाखा, अनाथ पिण्डक जस्ता ठूला ठूला शिष्यहरू समेतलाई भगवान्ले धर्म सिकाइरहनु भएको थियो। यस्तो बेलामा अचानक ती केटी आफ्नो पेटमा काठको टुक्रालाई डोरीले बाँधेर अड्काएर त्यसमाथि कपडाले छोपेर भगवान्लाई गाली गर्दै आइन्। ए शिरमुडे जोगी, तिमीसँग आफ्नो हुनेवाला बच्चाको लागि केही नभए पनि तिम्रा यत्तिका ठूला ठूला भक्तहरूलाई भनेर किन तिमीले यसको व्यवस्था गर्दैनौ? तुरुन्तै कुनै व्यवस्था गरिहाल। त्यो केटीको यस्तो कुरा सुनेर सबै 3 छक्क परे। यो केटीले के अनर्थ भने कि देशका राजा अगाडि थिए, जो भगवान्को ठूलो भक्त थिए, यी केटीले सरासर झुटो बोल्दैछन् भनेर राजालाई भनिदिएको भए राजाले त्यस केटीको टाउकै काटिदिन्थे होला। तर यस्तो गरेको भए बुद्ध हुँदैनथे। भगवान्मा ती केटीप्रति पनि मैत्री नै जाग्छ, करुणा नै जाग्छ। द्वेषको नाम निशान आउँदैन, रिसको नाम निशान आउँदैन। अहो नानी छोरी, तिमी के भन्दैछौ? तिमी जे भन्दैछौ त्यसको सत्य तिमीलाई राम्ररी थाहा छ र मलाई पनि राम्ररी थाहा छ। भगवान्लाई एक रत्ती पनि रिस उठेन, बरु मैत्री नै करुणा नै जाग्यो। उसो त भक्तहरूले आफ्नै कहानी रचे। हरेक महापुरुषको बारेमा भक्तहरूका आफ्नै कहानी हुन्छन्। भक्तहरूको कहानी अनुसार यस्तो अपशब्द बोल्नासाथ माथि स्वर्गमा इन्द्रको आसन हल्लियो। इन्द्रले थाहा पाए कि भगवान बुद्धलाई कसैले गाली गरिरहेको छ र सहन सकेनन्। अनि तुरुन्तै इन्द्र मुसाको भेषमा पृथ्वीमा आएर ती केटीको फरियामुनि घुसी काठको टुक्रालाई बाँधेको डोरी काटिदिए। त्यसपछि त्यो काठको टुक्रा भुइँमा खस्यो र पोल खुल्यो। भक्तहरूका यस्ता कुरा भक्तहरू नै जानुन्, हामी त्यसलाई छोडौँ। खास कुरा बुझौँ के भयो होला त। जब ती केटीले गाली गर्न सुरु गर्छन्, उताबाट पनि बुद्धले गाली फर्काउलान् अनि हामी हो हल्ला सुरु गरौँला र सबै बाजी हामी जित्नेछौँ भन्ने कुरा ती मानिसहरूले ती केटीलाई सिकाएका होलान्। उनीहरूलाई यो कुरा के थाहा कि जसलाई गाली गर्दा पनि उनी रिसाउँदै रिसाउँदैनन्, बदलामा बरु हाँसिरहन्छन्। त्यसपछि ती मानिसहरू र ती केटी के गर्ने भनेर अल्मल्लिए होलान्। यत्तिकैमा केटी आत्तिएर पेट खुकुलो भई डोरी खुस्क्यो र काठको टुक्रा खस्यो होला। अरू के भयो होला? के हुन्छ? धर्मद्वारा मानिसले जित्दछ। कत्वा न कट मुदरङ इव गभिनिया चिन्चाय दुठ वचनं जनकाय मध्ये सन्तेन सोम विदिना जितवा मुनिन्दो। मुनिन्द्रले कसरी जिते? सन्तेन सोम विदिना, भित्रको शान्तिले, समताले, सौम्यताले गर्दा जिते, न कि त्यो मुसाले गर्दा जिते। आफूभित्र जति जति सौम्यता, शान्ति, समता आउँदै जानेछ, हरेक परिस्थितिमा साधकले जित्दै जानेछ। रिसलाई कुनै मानिसले रिसले जित्न सक्दैन। शत्रुलाई कुनै पनि व्यक्तिले शत्रुताले जित्न सक्दैन। यो सनातनदेखि चलिआएको नियम हो, यो सनातन धर्म हो। रिसलाई जित्नु छ भने आफूभित्र सद्भाव नै जगाउनु पर्दछ। सद्भावले रिसलाई जित्न सकिन्छ। समता नै समता पुष्ट गरेर कोही धर्ममा पाक्छ। धर्ममा पाकेर नै कोही व्यक्ति बुद्ध हुन्छ। समतामा पाक्न र पुष्ट हुन बुद्धलाई कति कति जीवनमा कति कति अवसर आए होलान्। अर्को एउटा यस्तै अवसर आयो। एकजना घरबुढो मानिस बुद्धसँग रिसायो, ज्यादै व्याकुल भयो। उसका 7 जना छोरा थिए र तिनको विवाह भएपछि सातवटी बुहारीहरू घरमा आए। जुन सबैभन्दा कान्छी बुहारी घरमा आइन् तिनी बिहेभन्दा पहिलेदेखि नै भगवान्का सम्पर्कमा थिइन्। उनी घरमा सबैसँग बसेर कर्मकाण्ड गर्नुको सट्टा एउटा कुनामा आँखा बन्द गर्दै बसेर ध्यान गर्दथिन्। यो के गरेको भन्दा आफ्नो मनलाई शान्त पार्छु, निर्मल पार्छु भन्दथिन्। कुनै कर्मकाण्ड गर्दैनथिन्। बिस्तारै एक एक गर्दै सातका सातै छोराहरू र छवटी बुहारीहरू कान्छी बुहारीको सिकोमा ध्यान गर्न थाले। सबैले कर्मकाण्ड गर्न छाडे। अनि त त्यो मान्छेलाई रिसले असह्य भयो र त्यो मानिसले बुद्धको कारणले नै हाम्रो सबै कर्मकाण्ड छुट्यो, हाम्रो सबै धर्म छुट्यो भन्ने ठान्यो। उसका लागि कर्मकाण्ड नै धर्म थियो, अब के गर्ने? उसले सोच्यो, न रहन्छ बाँस न बच्छ बाँसुरी। अनि हातमा डन्डा लिएर रिसले बडो चुर भएर बुद्ध कहाँ थरथर काम्दै गयो। भगवान्को आश्रम नजिक पुगेर भगवान्लाई गाली गर्दै आश्रमतिर गइरहेको थियो। त्यो देखेर भगवान् मुस्कुराउनु भयो। ऊ अझै नजिक पुग्यो अनि भगवान्ले भन्नुभयो, आऊ बुढाबाबा आऊ, ज्यादै व्याकुल देखिन्छौ, तिम्रो के समस्या छ, बस कुराकानी गरौँ। बुढाबाले आफ्नो मनमा एउटा फैसला गरेर आएका थिए कि ऊसँग म कुरामा अल्मलिन्न, कुरामा अल्झियो भने रिस शान्त हुन्छ, रिस शान्त भयो भने मैले उसको टाउको फोर्न सक्दिनँ। त्यसैले भगवान्को कुरा नसुने जस्तै गरी गाली गर्दै गर्दै गयो र अझ नजिक पुग्यो। भगवान्ले सोध्नुभयो, बुढाबा एउटा कुरा भन त, तिम्रो घरमा पनि त कहिलेकाहीँ कोही पाहुना आउँछन् होला नि? धेरै आउँछन्, तिमीलाई के खाँचो? एउटा कुरा अरू भन, कोही कोही पाहुना यस्ता पनि हुन्छन् होला जसले तिम्रो लागि कुनै उपहार केही भेट लिएर आउँछन् होला। अनि उसले जवाफ दियो, धेरै ल्याउँछन्, तिमीलाई यसको के मतलब? एउटा अर्को कुरा भन, कोही पाहुनाले तिम्रा लागि केही भेट लिएर आए तर तिमीले त्यसलाई स्वीकार गरेनौ भने त्यो भेट के हुन्छ? अरे यो पनि कुनै प्रश्न हो? कुनै मानिसले म कहाँ कुनै भेट लिएर आउँछ र मैले उसको भेट लिइनँ भने उसको भेट उसैसँग रहन्छ, अरू के हुन्छ? भगवान्ले भन्नुभयो, यही कुरा मैले पनि भन्न चाहेको हुँ बुढाबाबा। तिमी म कहाँ पाहुना जस्तै भेट लिएर आयौ, म तिम्रो भेट स्वीकार गर्दिनँ। तिम्रो गालीको भेट तिमीसँगै रहोस्, तिम्रो उपहार तिमीसँगै रहोस्। उसो त बुढा मान्छे धेरै समझदार थिए। आफ्नो पुरानो मान्यताले, आफ्ना दार्शनिक मान्यताले च्यापिएको हुँदा, आफ्ना कर्मकाण्डहरूको आसक्तिले गर्दा खास कुरा बुझ्नै पाएका थिएनन्। अज्ञानताको जुन पातलो पर्दा थियो, पर्दा अलिकति च्यातियो कि उसले कुरा बुझ्यो। अरे सारा जीवनभरि हामी के गर्छौँ? जसले हामीलाई गालीको एउटा भेटी लिएर आउँछ त्यसको बदलामा हामी उसलाई दसवटा गालीको भेटी दिन्छौँ, उसले दस दिए हामी सयवटा दिन्छौँ। त पनि दुःखी भइजा म पनि दुःखी हुन्छु गर्छौँ। अहो श्रमण गौतम, तिमीले यो विद्या कहाँबाट सिक्यौ? अचम्म छ, कसैले तिमी कहाँ गालीको भेट लिएर आयो तर त्यसलाई तिमी स्वीकार नै गर्दैनौ। भगवान्ले भन्नुभयो, बस बुढाबा बस, आँखा बन्द गर, सासलाई हेर, अनि हेर्दा हेर्दै शरीरलाई हेर, शरीरलाई हेर्दा हेर्दै चित्तमा के कुरा जाग्छ त्यसलाई हेर। त्यो मानिसले आफूले आफैलाई हेर्न सुरु गर्यो अनि भित्रको सबै रहस्य खुल्यो। हेर्दा हेर्दै सबै विकारहरू निस्किए, मुक्त भए। ती भारद्वाज ब्राह्मण पुरै बदलिए, अरहन्त भए अनि सारा जीवनभरि यही विद्याहरूलाई बाँडेर हिँडे। धर्मको नाममा कसरी अल्मलिएछु, नचाहिने जन्जालमा अल्झिएछु भन्ने होस आयो। रिसलाई कसैले पनि रिसद्वारा जित्न सक्दैन, समताले नै जित्छ। सबैलाई जीवनभरि अनेक किसिमका तलमाथि पर्ने नै छन्। ती घटनाहरूप्रति हामीले समता राख्नुपर्दछ भन्ने कुराको मतलब यो कदापि होइन कि हामी कहिल्यै पनि कठोर व्यवहार कसैसँग गर्दै नगरौँ। गृहस्थ भएकोले जहाँ आवश्यक पर्दछ त्यहाँ कठोर व्यवहार पनि गर्नुपर्दछ, तर त्यसो गर्दा चित्तमा कटुता नराखी गर्नुपर्दछ। कठोरता र कटुताको बीचमा ज्यादै फरक छ, त्यसलाई बुझ्नुपर्दछ। जहाँ यो मानिसलाई नरम व्यवहार गरेर हेरियो, कुनै असर भएन भन्ने बुझ्यौँ र यसलाई कठोर भाषामा नै बुझाउनु पर्ने रहेछ भन्ने लागेमा उसका लागि कठोर भाषाकै प्रयोग गर्नुपर्दछ, तर भित्र चित्तमा भने उसप्रति मैत्री नै करुणा नै रहनुपर्दछ। यसको कसरी भलो होस्, यसको कसरी कल्याण होस् भन्ने भाव हुनुपर्दछ। जसरी एउटा बच्चा सर्पतिर दौडिरहेको छ भने उसलाई कुन भाषामा बुझाउने? उसको लागि त खेलाउन जस्तो छ, त्यसैले ऊ सर्पतिर दौडिन्छ। हामीले उसलाई बचाउन सबै बल लगाएर तान्छौँ र त्यसो गर्दा त्यो बच्चाप्रति हाम्रो मनमा कुनै द्वेष रहँदैन, दुर्भावना रहँदैन, मैत्री नै मैत्री हुन्छ, करुणा नै करुणा हुन्छ। जोडले बच्चालाई तान्नुपर्छ किनभने उसले अरू कुनै भाषा बुझ्दैन, बलको भाषा मात्र बुझ्दछ, तसर्थ बलपूर्वक उसलाई तान्दछौँ। यस्तै नै कोही अत्याचारी बलियो मानिसले कुनै निर्बल मानिसमाथि अत्याचार गरिरहेको देखेमा हामी त विपसना गर्ने हौँ, आफ्नो आफ्नो कर्म अनुसारको फल मानिसहरूले भोगुन्, तातो न छारो हामीलाई के मतलब भनी चुप लाएर बस्छौँ भने हामीले धर्म बुझेको ठहरदैन। सबै बल लगाएर त्यो अन्यायलाई छुट्याउनु पर्छ र उसको अन्याय सहनु हुँदैन। त्यसो गर्दा त्यो अत्याचारीप्रति पनि कटुता गर्नु हुँदैन। विपसना गर्नुभन्दा पहिले पनि जसप्रति अत्याचार भइरहेको छ त्यसप्रति हाम्रो मनमा करुणा जाग्थ्यो, अब विपसनाले कुरै बदलिदिन्छ र दुवैप्रति समान करुणा जाग्दछ। जो अत्याचार गरिरहेको छ उसप्रति यसकारण करुणा जाग्छ कि उसले आफूमा नचाहे दुरी सुठाएर आफ्नो पनि र अरूको पनि हानि गरिरहेको छ। यसर्थ उसले अर्को भाषा बुझ्नै सक्दैन र बलको भाषा मात्र बुझ्दछ। अनि सबै बल लगाएर उसलाई तान्नुपर्छ र त्यसो गर्दा मनमा मैत्री हुनुपर्दछ, करुणा हुनुपर्दछ, यसको भलो होस्, कल्याण होस् भन्ने हुनुपर्दछ। यदि हामीले आफूभित्र रिस उठायौँ भने हामीले अरूको भलो गर्न सक्दैनौँ, बरु आफैलाई हानि गर्छौँ। जसै रिस उठ्छ हामीले आफैलाई व्याकुल बनाउँछौँ। प्रकृतिले हामीलाई तुरुन्त सजाय दिन थाल्छ। हामीले आफ्नो भलो गर्न सक्दैनौँ भने अरूको भलो गर्न सक्ने कुरै भएन। तसर्थ पहिले आफ्नो भलो गर्न थालेपछि मात्र हामीले अरूको भलो गर्न सजिलो हुन्छ। एउटा लङ्गडो मानिसले अर्को लङ्गडो मानिसलाई सहारा दिन सक्दैन, त्यसो गर्नको लागि पहिले स्वयं आफै बलियो हुनुपर्दछ। तसर्थ हामीले पनि पहिले स्वयं बलियो भएर स्वस्थ बन्नुपर्दछ, त्यसपछि संसारमा जहाँ जहाँ हामीलाई बलको प्रयोग गर्नुपर्दछ त्यहाँ त्यहाँ बलको प्रयोग गरे हुन्छ। मेरा गुरुदेवको बारेको एउटा उदाहरण भन्छु। नजिकैबाट नचिन्ने मानिसहरूलाई गुरुदेवको बारेमा बडो भ्रम थियो कि विपसेनाको यति ठुलो आचार्य भएर पनि कहिलेकाहीँ कस्तो जोडले कराउँछन्, कस्तो धेरै रिस उठे जस्तो गरी व्यवहार गर्दछन्। यस्ता मानिस विपसेनाको आचार्य कसरी हुन पुग्यो होलान्? जो मानिस उहाँको नजिक थिए र हामी जो उहाँको नजिक थियौँ हामीलाई मात्र थाहा थियो कि उहाँको रिस भनेको के हो भनेर। उहाँ ज्यादै अनुशासन प्रिय हुनुहुन्थ्यो, बर्मा सरकारको एउटा ठुलो अफिसर हुनुहुन्थ्यो, आफ्नो अफिसमा पनि अनुशासन भङ्ग गर्नेलाई कडाभन्दा कडा सजाय दिन पछि पर्नुहुन्नथ्यो, आफ्नो ध्यान आश्रममा आउनेहरूलाई पनि अनुशासन र नियमअनुसार काम गरेन भने ज्यादै कडा सजाय दिने कुरा गर्नुहुन्थ्यो। मानिसहरूलाई उनीहरूको कल्याणको लागि यो विद्या सिकाउनु छ, यो कुनै खेलबाड होइन भन्नुहुन्थ्यो, अनि सबैलाई बडो कडाइसँग आफ्ना नियमहरू र अनुशासनहरू पालन गर्न लगाउनुहुन्थ्यो। साधकहरू शून्यागारमा बसेर ध्यान गर्दथे र कोही शून्यागार बाहिर आयो भने मुस्कुराएर सोध्नुहुन्थ्यो के भयो भनेर, अनि उसले भन्थ्यो गुरुजी यस्तो भयो यस्तो भयो, अनि फेरि उहाँले जाऊ ध्यानमा बस भनेर सम्झाउनुहुन्थ्यो। यदि बाहना बनाएर ध्यान छोडेर फेरि पनि बाहिर निस्क्यो भने दुई चार पटक पनि सम्झाउनुहुन्थ्यो। त्यसो गर्ने एकजना साधकलाई लिएर मलाई भन्नुभयो, गोइङ्का यसलाई ठुलो स्वरले नकराइकन कुरा नबुझ्ने भयो, अनि बसिराखेको हलबाट 5-6 सिँढी तल ओर्लेपछि शून्यागार सुरु हुन्थ्यो, त्यहाँ गएर शून्यागारको ढोका ढकढक्याउनु भयो। त्यो साधकले ढोका खोलेपछि उसलाई धेरै ठुलो स्वरले कराएर सम्झाउनु भयो। त्यत्रा महान विपसनाका योगीले ठुलै स्वरले कराउँदा त आश्रममा भुइँचालो गए जस्तो भयो। उसलाई सम्झाएर हाँस्दै हाँस्दै हलमा फर्कनु भयो र मलाई भन्नुभयो, मैले बिचरालाई कराएर राम्रैसँग सम्झाएर आएँ, त्यसो भन्दा उहाँमा प्यार नै प्यार, करुणा नै करुणा भरिएको जाहेर थियो, तर उहाँ जहाँ कठोरताको व्यवहार गर्नुपर्छ त्यहाँ कठोरताको व्यवहार गर्नुहुन्थ्यो। गृहस्थले जहाँ जहाँ कठोरताको व्यवहार गर्नुपर्छ त्यहाँ त्यहाँ कठोरताको व्यवहार गर्ने तर कटुता आउन नदिने। त्यसो गर्दा भित्र आफूले आफैलाई जाँच्दै रहने कि मैले कतै आफ्नो हानि त गरिनँ। यदि हामीले आफ्नै हानि गरेका छौँ भने अरूको कल्याण हामीले गर्न सक्दैनौँ। त्यसैले पहिले आफ्नो हानिबाट आफूलाई बचाउनुपर्छ, आफूले आफ्नो चित्तलाई समतामा राखेपछि मैत्री जगाएपछि करुणा जगाएपछि जति बलको प्रयोग गर्नुपर्छ गरे हुन्छ। बोलीको बल होस् कि शरीरको बल होस् या अरू नै सबै बलको प्रयोग गरेर भए पनि हामीले बाहिरको कुरालाई सुधार्नमा आफ्नो बल लगाउनु पर्दछ। त्यसो गर्दा कुनै दोषको कुरा हुँदैन। तर जुन मानिसले पहिले आफूले आफैलाई हेर्दैन त्यो मानिसले आफ्नो र अरूको पनि हानि गर्दछ। भगवान्ले एकपटक म संसारमा चार प्रकारका मानिस देख्छु भन्नुभयो। हामीले पनि ध्यान दिउँ भने ती चार प्रकारका मानिसहरू राम्रोसँग देखिने छन्। कस्ता चार प्रकारका मानिसहरू देखिने छन् त? पहिलो प्रकारका मानिसहरू ती हुन् जो अँध्यारोबाट अँध्यारोतर्फ दौडिरहेका हुन्छन्। दोस्रो प्रकारका मानिसहरू ती हुन् जो उज्यालोबाट अँध्यारोतर्फ दौडिरहेका हुन्छन्। तेस्रो प्रकारका मानिसहरू ती हुन् जो अँध्यारोबाट उज्यालोतर्फ दौडिरहेका हुन्छन्। र चौथो प्रकारका मानिसहरू ती हुन् जो उज्यालोबाट उज्यालोतर्फ नै दौडिरहेका हुन्छन्। भगवान्ले कुनै कुरा नबुझ्ने गरी कहिल्यै भन्नु भएन। भनेको कुरा तुरुन्तै व्याख्या गरेर बुझाउनुहुन्थ्यो। त्यसैले कुरा बुझाउनु भयो कि उज्यालो र अँध्यारो भनेको के हो र कसरी एकातिरबाट अर्कोतिर मानिस दौडिन्छन्। पहिलो वर्गका मानिसहरू यस्ता हुन्छन् जसको जीवन दुःख नै दुःखले भरिएको हुन्छ। जस्तै शारीरिक दुःख, मानसिक दुःख, रुपियाँ पैसाको दुःख, पारिवारिक दुःख र सामाजिक दुःख। यसैलाई सांसारिक भाषामा भनियो कि बिचराको जीवनमा बडो अन्धकार छ, अँध्यारो नै अँध्यारो छ, जीवनमा दुःख नै दुःख छ र भित्र पनि अँध्यारो छ। भित्रको दुःखको कुरा यो छ कि भित्र पनि उसलाई होस हुँदैन, प्रज्ञा हुँदैन र जब जब जीवनमा दुःख आउँछ तब तब दुःख आयो कि प्रतिक्षण रिस उठाउँछ, द्वेष जगाउँछ, नराम्रो विचार उठाउँछ। अरे म त्यो मानिसको कारणले दुःखी भएँ, त्यो घटनाको कारणले म दुःखी भएँ, त्यो अवस्थाले गर्दा म दुःखी भएँ भन्ठानी आफ्ना दुःखको बाहिरी कारणलाई दोष दिन्छ। रिस नै रिस गर्छ, द्वेष नै द्वेष गर्दछ, जन्म जन्म द्वेषको बिउ रोपिरहेको हुन्छ, त्यसले अरू दुःख ल्याउँछ। त्यसैले वर्तमानमा दुःखले बाँचिरहेको हुन्छ, अँध्यारो जीवन बिताइरहेको हुन्छ र दुःख नै पैदा गरिरहेको हुन्छ। वर्तमानमा पनि जुन बिउ रोप्छ ती सबै बिउ दुःख नै ल्याउनेवाला हुन्छन्। त्यसैलाई भगवान् भन्नुहुन्छ दुःखबाट दुःखतिर दौडिरहेको, अँध्यारोबाट अँध्यारोतिर दौडिरहेको मानिस भनेर। दोस्रो प्रकारका मानिसमा बडो प्रकाश छ। के को प्रकाश छ? उसँग धन छ, सम्पत्ति छ, माया छ, पद छ, मान छ, सम्मान छ, त्यसैले अहिले प्रकाश छ। तर भित्र अँध्यारो नै अँध्यारो छ, किनकि धर्मको नाम निशान छैन। जब धर्मको नाम निशान हुँदैन भित्रभित्रै अति व्याकुल हुन्छ। किन व्याकुल हुन्छ? अहङ्कार जगाउँछ। म धनी छु, बडो लायक मानिस छु, बडो समझदार छु, बडो विद्वान छु, म यो जातिको, यो वर्गको, यो समाजको भनेर आफूभित्र अहङ्कार जगाउँछ र अरूप्रति घृणा जगाउँछ। यसो गर्नाले भित्र द्वेष नै द्वेष, तनाव नै तनाव पैदा गर्दछ। यति बेला जुन बिउ राखिएको हुन्छ त्यसले अँध्यारो मात्र निम्ता गरिरहेको हुन्छ। आफ्नो कुनै राम्रो पूर्व कर्मको कारणले अहिले बडो सुखको परिस्थिति आएको छ, बडो प्रकाशको स्थिति आएको छ, तर यसबेला जुन बिउ रोपिरहेको हुन्छ त्यसले पछि गएर दुःख नै दुःख ल्याउनेछ। जुन यो सुखको स्थिति आयो त्यो पछिसम्म रहने होइन, ढिलो चाँडो अवश्य समाप्त हुन्छ। त्यो समाप्त भएपछि अहिले जुन बिउ राखिएको हो त्यसको फल आउन सुरु हुन्छ। यस्तो मानिसलाई उज्यालोबाट अँध्यारोतिर दौडिरहेको मानिस भनिन्छ। तेस्रो प्रकारको मानिस यस्तो हो कि जसको जीवन अँध्यारो नै अँध्यारो, अर्थात् दुःख नै दुःखले भरिएको छ, तर भित्र भने प्रकाश छ, प्रज्ञा छ। आफूमा जुन दुःख आएको छ त्यसलाई ऊ आफ्नो पूर्व कर्मको कारणले आएको ठान्दछ। मलाई जुन दुःख आयो त्यो कुनै व्यक्तिको कारणले आएको होइन, ऊ बिचरा त मात्र वाहन बन्न पुग्यो भन्ने ठान्दछ र समतामा स्थापित हुन्छ। अझ त्यो मानिसप्रति उसलाई रिस होइन, करुणा जाग्दछ। अरे बिचरा वाहन बन्न गयो, माध्यम बन्न गयो, यसैले उसले आफूले गरेको कर्मको सजाय भोग्नु नपरोस् भन्ने कामना गर्दछ। उसमा मैत्री नै जाग्दछ, करुणा नै जाग्दछ। उसलाई पहिलेको जुन र जति कर्मको कारणले दुःख आएको हो ढिलो वा चाँडो समाप्त हुन्छ नै, तर अहिले जुन बिउ रोपिरहेको छ तसर्थ पछिको लागि उसलाई उज्यालो नै उज्यालो पैदा हुनेछ। चौथो प्रकारको मानिस दोस्रो प्रकारको मानिस जस्तै हुन्छ। उसको जीवनमा खुब उज्यालो छ माने धन छ सम्पत्ति छ मान छ प्रतिष्ठा छ सम्मान छ पद छ र साथै धर्म पनि छ भित्र प्रज्ञा पनि छ त्यसैले खुब बुझेको पनि छ कि यो जे जति आएको हो आफ्नो पूर्व सत्कर्मको कारणले आएको हो तर जति नै सत्कर्म मैले गरेको किन नहोस् त्यसको आफ्नै सीमाना हुन्छ यो अनन्त कालसम्म रहिरहँदैन भन्ने होस छ गृहस्थ भएकोले ऊ आफ्नो पालन पोषण त गर्छ नै साथै अरूको सेवामा पनि लाग्छ खुब लाग्छ मेरो यो शक्ति मेरो यो धन अरूको कल्याणमा कसरी लगाउने भन्ने भावना उसमा जाग्दछ संसारमा भएका दुखी मानिसहरूको मङ्गल र कल्याण चाहन्छ मङ्गल र कल्याण चाहन्छ यसरी उसले आफ्नो चित्तमा सद्भावना मैत्री र करुणाको बिउ हाल्दछ वर्तमान उसको लागि उज्यालो छ र पछिको लागि पनि उसले प्रकाश नै पैदा गरिरहेको हुन्छ हामी पहिलो या दोस्रो प्रकारका मानिस जस्तो बन्नु हुँदैन तेस्रो या चौथो प्रकारको जस्तो हुनुपर्दछ वर्तमानको अवस्था आफ्नो बसको कुरा होइन जीवनमा हाम्रो पुरानो नराम्रो कर्मको कारणले अँध्यारो पनि आउन सक्छ कहिले राम्रो कर्मको कारणले उज्यालो पनि आउन सक्दछ तर आफ्नो पुरानो सत्कर्म या दुष्कर्मले जस्तोसुकै वर्तमान स्थिति ल्याओस् हामीले दुःखको नयाँ बिउ रोप्नु भने हुँदैन जसले गर्दा भविष्यमा हामीलाई अँध्यारो ल्याओस् वर्तमानका हामी मालिक हौँ आफ्नो मालिक हामी आफै हौँ जुन मानिस आफ्नो मालिक आफै बन्छ ऊ वर्तमानको मालिक नै वर्तमानको मालिक बन्छ जसबाट ऊ भविष्यको पनि मालिक बन्छ त्यसैले भगवान्ले भन्नुभयो अत्ताही अत्तनो नाथो अत्ताही अत्तनो गति हामी नै आफ्नो मालिक हौँ र हामी नै आफ्नो गति बनाउँछौँ आफ्नो भविष्यको निर्माण अरूले होइन आफै गर्दछौँ चाहे त्यसलाई सद्गति दिउँ या दुर्गति चाहे सबै सद्गतिभन्दा माथि उठाएर मुक्त गरिदिउँ हामी भविष्यको जिम्मेदार आफै छौँ अरू होइन यसकै लागि यो साधना गरिरहेका छौँ खास मालिक त्यो हुन्छ जो वर्तमानको मालिक स्वयं बन्छ वर्तमान सुख दिने या दुःख दिने भित्र जे भइरहेको भए पनि अबदेखि म नयाँ संस्कार बन्न दिन्न म नयाँ रागको या नयाँ द्वेषको संस्कार बन्न दिन्न भन्ने होस राख्यो भने मालिक आफै भयो त्यसो भएपछि पछिको लागि पनि उज्यालो नै उज्यालो हुने भयो यसैले यो साधना गर्दछौँ चाहे यो जातको होस् या त्यो जातको यो दार्शनिक मान्यता मान्ने होस् या त्यो मान्यता मान्ने होस् आफ्नो आफ्नो स्वामित्व प्राप्त गरौँ र वर्तमानको मालिक बनौँ म आफै मेरो मालिक हुँ म आफै भित्री मनको गहिराईमा कुनै संस्कार बनाउने छैन भन्ने दृढ सङ्कल्प गरौँ अनि पुराना संस्कारहरू उखेलिँदै जानेछन् त्यसको लागि कसैले केही पनि गर्नु पर्दैन त्यो काम प्रकृतिले आफै गर्दछ तर नयाँ संस्कार बन्न नदिन हर क्षण सजग रहौँ सबै साधना यसकै लागि गरिरहेका छौँ ठिकसँग बुझेर पाइला जसरी चाल्नु पर्दछ त्यसरी नै चलाउँदै जाउँ क्षण प्रतिक्षण सजग तटस्थ हुँदै नयाँ संस्कार नबनाऊ अनि पुराना आफै उखेलिँदै जानेछन् नयाँ गाँठा बाँधेनौ भने पुराना गाँठा आफै खुल्दै जानेछन् हुँदाहुँदा अत्यन्त निर्मल अवस्थामा ढिलो या चाँडो पुग्ने नै छौँ अत्यन्त निर्ग्रन्थ अवस्थामा मुक्त अवस्थामा ढिलो या चाँडो पुग्ने नै छौँ खुब मन लगाएर काम गरौँ मनुष्यको जीवन पाइयो शुद्ध धर्म पाइयो शुद्ध धर्मको कुरा बुझियो त्यसप्रति श्रद्धा पनि जाग्यो अब त काम नै गर्नु छ पुरुषार्थ नै गर्नु छ अब एक दिन यहाँ गम्भीरतापूर्वक काम गर्नलाई जुन बाँकी समय छ त्यसको पुरा पुरा फाइदा उठाउँ र यो विद्यालाई यसरी समातौँ यस प्रकार बुझौँ र यति पाकौँ कि जीवनभरि यसलाई उपयोग गरेर आफ्नो जीवन सफल बनाउन पाइयोस् मनुष्य जीवनलाई सफल बनाऊ सबै दुःखहरूबाट बाहिर आऊ सबै विकारहरूबाट बाहिर आऊ र सही मानेमा आफ्नो मङ्गल गरौँ सही मानेमा आफ्नो कल्याण गरौँ सही मानेमा आफ्नो स्वस्ति मुक्ति गरौँ
सर्व मङ्गलं भवतु सर्व मङ्गलं Sarvamangalam.